پچھلے ہفتے جو مطلب وہ گفتگو جو تھی مطلب اسی پہ ہم یہاں گفتگو کر رہے تھے مطلب کہ حقیقت جو ہے مطلب اس کا جو مطلب علم جو ہے اگر ہم اسے فلسفے کے ساتھ مربوط اور مشروط کر دیں تو حقیقت کا علم جو ہے مطلب یعنی جو روشنی آپ کے پاس ہے مطلب ایک پہی کی روشنی اس کا مطلب ہے وہ کافی نہیں ہے کیونکہ اگر مغربی فلسفہ یا مغربی تہذیب ہے یا اس کے ادارے ہیں یا اس کا جو سانچہ اور سانچہ ہے تو وہ اس وقت تک اس کا ادراک اور اہم حاصل نہیں ہو سکتا جب تک کہ کفر کا ادراک اور اہم جو ہے حاصل نہ ہو اس عالمانہ سطح پر جو کہ وہاں کی ہے مطلب اس کا مطلب یہ ہوا کہ یہ مطلب دین جو ایک حقیقت ہے اور وہی جو ایک روشنی ہے وہ مکمل روشنی نہیں ہے وہ اس وقت اس کی تکمیل اس وقت ہوتی ہے کہ جب ہم اس کفر کا بھی مطلب علم حاصل کریں تو اس کے نتیجے میں وحی کی روشنی مکمل ہو جاتی ہے ورنہ کفر کے علم کے بغیر وحی کی روشنی خود ذاتی ہی جو ہے کفر کی حقیقت آشکار کرنے تک اثر رہے گا.
دیکھیں جو علم جو ہوتی ہے نا علم کی جو بحث ہوتی ہے اپیستیمولوجیکل بحث ہوتی ہے یا جو آپ کے ایریاز ہوتے ہیں ریالٹی کے یا ریالٹی کنسرن ڈسکورس جو ہوتی ہے وہ بھی ایک میٹافیزیکل ڈسکورس ہوتی ہے میٹافیزیکل ایشو ہوتا ہے. لیکن ان دونوں کے درمیان یعنی کہ علمیت اور یعنی کہ ڈسکورس کنسرننگ اپیسٹمالوجی اور ڈسکورس کنسرننگ ریالٹی ان دونوں کے درمیان ایک بہت امپورٹنٹ مسنگ لنک ہے بہت ہی امپورٹنٹ اور وہ مسنگ لنک ایکزیولوجی ہے. آپ حقیقت کو جانتے ہیں اس کے لیے آپ کو ایک اپیسٹمالوجی کی ضرورت پڑے گی. آپ حقیقت کو مانتے ہیں اس کے لیے آپ کو ایک میٹافیزکس کی ضرورت پڑے گی. لیکن اس سے مسئلہ حل نہیں ہوگا کیونکہ جو اصل میدان ہوگا وہ جو عام آدمی کی زندگی کا ہے, فلسفیوں کی بات نہیں کر رہا, عام آدمی کی بات, اس کے لیے یہ ہے کہ وہ قدر کیا کرے گا, کس چیز کو قدر دے گا, قدر, قدر کا تعین کیسے ہوگا, قدر کس بنیاد پہ کرے گا, کیا ہر علم کی برابر کی قدر ہوتی ہے کہ نہیں ہوتی, یعنی کہ آپ نے ایک چیز کو حقیقت بھی مان لیا اور آپ نے ایک چیز کو علم بھی مان لیا, سو واٹ, لیکن قدر نہیں ہے, آپ اس کو قدر نہیں کی نگاہ سے نہیں دیکھتے, کسی اور چیز کو قدر کی نگاہ سے دیکھتے ہیں. تو وہ حقیقت جسے آپ حقیقت کہتے ہو اور وہ علمیت جسے آپ علمیت کہتے ہو اس کی کیا ریلیونس ہے جب آپ اس کو قدر ہی نہیں کرتے, قدر سے اس کا کوئی لینا دینا نہیں. آپ کا نظام زندگی حقیقت مانتا ہے نا, خدا کو, خدا کو حقیقت مانتا ہے اور وحی کو ایک علمی ذریعے کے طور پہ ہی مانتا ہے. لیکن اقدار کی ترتیب میں یہ کیا رول پلے کرتے ہیں, دونوں چیزیں کرتے ہیں کوئی رول پلے, کسی چیز اقدار کا جو تانا بانا بن رہا جا رہا ہے جس میں انسان زندگی گزارتا ہے رچا بسا ہوتا ہے اس میں کوئی رول پلے کرتا ہے یہ؟ اگر رول پلے کرتا ہی نہیں تو حقیقت ہونے سے کیا ہوتا ہے, کیا فرق پڑتا ہے؟ قدر کو آپ کسی اور چیز کو کرتے ہو. تو سوال یہ کہ قدر کہاں سے آتی ہے, کون لاتا ہے قدر؟ قدر اگر آپ نے قدر کی بحث کو علم سے اور ماں باپ و طبیعت سے کاٹ دیا, اپیسٹمالوجی اور میٹافزکس سے ایکزیولوجی کو کاٹ دیا, تو پھر آپ ہی سمجھیں گے کہ نہیں یہ حقیقت ہے, حقیقت کو تو ہم حقیقت مانتے ہیں. اچھا بھائی حقیقت کو حقیقت مانتے ہو تو کیا ہر حقیقت کو ایک ہی قدر کی قدر دیتے ہو, ایک ہی قدر پہ رکھتے ہو؟ کیا چیز زیادہ قابل قدر ہوتی ہے؟ کیا ہر چیز جس کا علم تم رکھ لیتے ہو یا علم حاصل ہو جاتا ہے وہ تمہارے قدر بھی رکھتا ہے تمہاری زندگی میں؟ اور اقدار کی ترتیب کیا لا محالہ آپ کی علمیت اور لا محالہ آپ کے تصور حقیقت سے ہی نکل رہی ہوتی ہے. ہو سکتا ہے کہ آپ حقیقت کسی اور چیز کو مانتے ہو, علمیت کوئی اور چیز ہو اور اقدار کی ترتیب کہیں اور سے آ رہی ہو, اور آپ اپنے جو بھی ذہنی صلاحیت ہے اس کی بنیاد پہ کوئی علم غلم ریکنسیلیشن بنا لے, کوئی بھی بک بک کر دو کچھ بھی. یہ ہے حقیقت, یہی ہے حقیقت. تو آج میں بتاؤں گا کہ ان دونوں کو اگر ہم نے ڈیٹیچ کیا تو اس کے نتیجے میں ایسا تھوڑی ہوگا کہ علمیت علمیت رہے گی اور مواد و طبیعت مواد و طبیعت انٹیکٹ رہے گی, لیکن اقدار کا ایک ایسا سانچا ڈھانچہ نکل کر آئے گا جس کے نتیجے میں حقیقت کے ہونے ماننے کے باوجود اور اس علمیت کو ماننے کے باوجود دونوں چیزیں ریلیونٹ ہو جائیں گی, اور وہ علمیت وہ مواد و طبیعت طاقتور ہوگی جو کہ اقدار کی ترتیب سے ہم آہنگ ہے, اور اس اقدار کی ترتیب سے جو علمیت اور حقیقت کا تصور ہم آہنگ نہیں ہوتا وہ کولیپس کر جاتی ہے. ٹھیک ہے, تو ہم جو لاسٹ کلاس میں ڈسکشن کر رہے تھے اس میں اگر آپ لوگوں کو یاد ہو تو بار بار جو لوگ کوشچن کرتے ہیں اس کے اندر ان کا قدر کا جو تصور ہوتا ہے نا وہ اٹیک کرتا ہے کسی ایپسٹیمولوجیکل کلیم کو ایکسپٹ یا ریجیکٹ کرنے. انسان جو ہوتا ہے وہ صرف یہ تھوڑی ہوتا ہے کہ اس کو تم نے کسی علمیت سے کنوینس کر لیا تو وہ بس مطمئن ہو گیا اسے فوراً برتنا شروع کر دیا, ایسا نہیں ہوتا. وہ ایک ویلیو کیریئر بھی ہے ہیومن کانشیسنس کی, ایک بڑی امپورٹنٹ کیریکٹرسٹک ہوتی ہے ویلیو کیریئر ہوتا ہے, ویلیوز کو کیری کرتا ہے, اور اگر اس کو ویلیوز اویلیبل نہیں ہو ویلیوز کریٹ کر لیتا ہے, ویلیو دیتا ہے ویلیو دے سکتا ہے ویلیوز کو ریپلیس کرتا ہے. تو یہ ویلیوز کا جو میدان ہوتا ہے سب سے بنیادی میدان, اس میں جس کو شکست ہو گئی وہ اپسٹمالوجی کی بنیاد پر بھی تبدیلیاں کر لے گا, ماں باپ طبیعت کو بھی. اصل میدان جو ہوتا ہے جس میں زندگی گزارتا ہے ایک عام آدمی, اقدار کی بھی بات نہیں کر رہا, بہت پڑھے لکھے آدمی, عام آدمی اقدار کی ایک ترتیب لے کے چل رہا ہوتا ہے. اگر وہ ڈیٹیچ ہوئی بھی ہے اپنی ماں باپ طبیعت سے کٹی ہوئی ہے یا اپنی روایتی علمی سے کٹی ہوئی ہے تو ایسا نہیں ہوگا کہ وہ ایک غیر اقداری زندگی گزارے گا, نہیں, یا لا اقداری زندگی گزارے گا, وہ ایک اقدار اختیار کرے گا. صحیح ہے, اب اس میں بہت زیادہ کمپلیکیشن ہے. صحیح ہے, میرا یہ خیال ہے کہ جتنا گراؤنڈ ہونا چاہیے ان قسم کی ایشوز کو ڈسکس کرنے کے لیے وہ ہے ہمارے پاس, لیکن اگر نہیں ہوا تو ہم اس کو دیکھیں گے. دیکھیں, پہلی بات تو یہ کہ ابھی بھول جائیں گے جو میں نے ٹیکنیکل ٹرمنالوجی استعمال کی, ابھی بالکل عام زبان پہ. مثلا ہم یہ کہیں جمہوریت ایک اچھا نظام ہے, جمہوریت ایک اچھا نظام سیاسی نظام ہے. جتنے جمہوریت کے چیمپئن ہیں پاکستان کے اندر وہ کہتے ہیں یہ پیسفل ٹرانسفرنس آف پاور کا میکینزم, پیسفل ٹرانسفرنس آف پاور نظام دنیا کا کبھی بھی پیسفل ٹرانسفارمیشن کی بنیاد پہ نہیں ہوتا, کبھی بھی. ایک نظام کو آپ اکھاڑتے ہیں اس کے بعد دوسرا نظام, آپ کو یہ نظام جمہوریت کا نظام اگر کوئی ہے, اول تو ہے ہی نہیں, اگر ہے تو وہ پھر پیسفل طریقے سے نہیں آیا. ہزاروں نہیں لاکھوں آدمی قتل ہوئے سب کانٹیننٹ کے اندر, ہندو مسلمان سے جو بھی لڑنے کے لیے آیا, ہزاروں نہیں لاکھوں انسانوں کو قتل کر پھر مسلط کیا گیا یہ نظام. تو پہلی بات ہے پیسفل ٹرانسفرنس آف پاور نے بہادر رن شاہ ظفر کے چار بیٹے کے گلے کاٹ کے پلیٹ میں رکھ کے اس کو دیے تھے. ایسے یعنی کہ لوسی بادشاہ جو بالکل لڑنے کا قابل نہیں تھا, 80 سال کا تھا, بالکل ختم لڑنے کا قابل نہیں تھا, اس کو بھی نہیں چھوڑا, اس کے بچوں کو بھی نہیں چھوڑا. اب دیکھے ہوئے گھر خریدتے وہ لڑنے بڑھنے والے ان کا بھی گردن کاٹ کے دی. پیسفل ٹرانسفرنس آف پاور نہیں ہوتا, لیکن ہم مان لیتے چلو. اور اگر پیسفل ہی ہوتا تو پھر وہ ٹرانسفرنس آف پاور ہی نہیں ہوتا. اس کا مطلب نظام چلتا رہے گا, ایک بدماش کی جائے دوسرا بدماش, اس سے کم بدماش, اس سے زیادہ بدماش, افراد آتے رہے چلے جاتے رہے, نظام کا نظام تو وہی رہے گا.
نظام بدلتا ہی نہیں ہے. اگر آپ سمجھتے ہو اوباما آ گیا نظام نہیں بدلا, نظام وہی ہے. تو ٹرانسپیرنس آف پاور نہیں ہوتا, ٹرانسپیرنس آف پاور کا مطلب تو یہ ہوتا ہے کہ ایک بدلا جگہ تھا اس کے دوسرا نظام انٹیکٹ رہے گا اور وہی چلے گا. لیکن ہم یہ بھی مان لیتے ہیں کہ آپ نے کہا کہ ٹرانسپیرنس آف پاور تھا اس لیے یہ گڈ ہے, اٹس گڈ. ڈیموکریسی از اے گڈ پولیٹیکل سسٹم. پرائیویٹ پراپرٹی اکانومی از اے گڈ اکنامک اسٹرکچر, گڈ. اس میں بھی آپ نے گڈ کیا. ایلوپیتھک ڈاکٹر آر گڈ فزیشنس, ایلوپیتھک ڈاکٹرس, ایلوپیتھک میڈیسن, ایلوپیتھک ڈاکٹرس آر گڈ فزیشنس ایز کمپیئر ٹو حکیم, ہومیوپیتھ, کوکس, یہ دے آر گڈ. Poetry is a good form of art. Poetry. Poetry زیادہ good form ہے art. Poetry. صحیح. Japanese cars industry is relatively good. Yeah, Japanese cars are good. Huh? Revered religions are good religions as compared to naturalistic religions. Revealed religion. اس میں گڈ کو آپ نے استعمال کیا ہے ہر جگہ پر, گڈ یعنی کہ گڈ ان پولیٹیکل سینس, گڈ ان اکنامک سینس, گڈ ان ٹیکنیکل سینس, گڈ ان ایسٹھیٹک سینس, گڈ ان یو نو ریلیجیس سینس. تو اس میں سب میں جو کامنالٹی ہے وہ یہ کہ گڈ جو ہے وہ پولیٹیکل پلین میں بھی استعمال ہو رہا ہے. یعنی کسی چیز کو آپ ویلیو کر رہے ہیں پولیٹیکلی, کسی چیز کو آپ ویلیو کر رہے ہیں اکنامیکلی, کسی چیز کو آپ ویلیو کر رہے ہیں ٹیکنیکلی, کسی چیز کو آپ ویلیو کر رہے ہیں ایسٹھیٹکلی, کسی چیز کو آپ ویلیو کر رہے ہیں ریلیجیسلی. ان میں کیا گڈ کو ایک ہی معنوں میں استعمال کیا ہم نے؟ سب گڈ کو ہم نے سب کو ایک ہی معنوں میں استعمال کیا ہے؟ تو پہلی بات ہے ایک معنوں میں بالکل استعمال نہیں. یہ ممکن ہے کہ ایک چیز ٹیکنیکلی گڈ ہو لیکن مورلی گڈ نہ ہو. مورل سینس یعنی کہ مورلی بھی کسی چیز کو ویلیو کریں. ماں باپ کا احترام کرنا اچھی بات ہوتی ہے, تو مورلی بھی آپ ویلیو کر لیں. السلام علیکم. ٹیوزڈے کو, ٹیوزڈے کو تو میں مصروف ہوتا ہوں اسی وقت پر. اچھا ٹھیک. اچھا بھائی تو آپ ماں باپ کے احترام کرنے کو بھی اچھا سمجھتے ہیں, تو کیا ضروری ہے کہ جو چیز مورلی گڈ ہوگی وہ ایسٹھیٹکلی بھی گڈ ہو؟ کیا یہ ضروری ہے کہ جو چیز ایسٹھیٹکلی گڈ ہوگی وہ چیز ٹیکنیکلی بھی گڈ ہو؟ مثلاً آپ نے مجھ سے کہا میں کون سی گاڑی خریدوں. اب ہمارے یہاں بھی یہ ہوتا ہے نا, سب لوگ سے آپ جو بھی مشورہ مانگے مشورہ دے دیتے,
کچھ بھی میں مریخ پہ جاؤں یا نہیں جاؤں اس کے بارے میں مشورہ دیں. حالانکہ مریخ کہاں ہے یہ نہیں جانتے, اس کو کچھ نہ کچھ مشورہ دیں. مریخ پہ تو آپ جائیں لیکن اگر آپ اس کی نارتھ سائڈ پہ اترے نا تو مناسب ہے, کچھ نہ کچھ ضرور کہیں گے. تو میرے سے آپ نے پوچھا گاڑی کیا کیا کون سی گاڑی پر, تو میں نے آپ کو مشورہ دیا یہ گاڑی ہے. میری جیب سے کون سا پہلے آپ اس نے گاڑی لے لی, گاڑی لے کے اپنا چلانا شروع کر دیا, مجھے لا کے دکھائی ہوئے کہ سائن بھی کروا لیا, یہ چلا رہے بارش ہوئی گاڑی کھڑی ہوئی, مکینک کو لے گیا مکینک نے اپنی یہ گاڑی کیوں کھڑی ہوئی, بےکار گاڑی ہے, پانی پڑتی بند ہو جاتی ہے, پانی پڑتی بند ہو جاتی ہے. خدا غارت کرے وہاں سوچ کو اس نے تو کہا تھا یہ گاڑی لو میرے پاس آ جائے گا نا, یہ تم نے کیوں دلا دی مجھے, بھائی مجھے کیا پتا, یہ مجھے اس کی الیکٹرانک تھا, مجھے تو اس کا شیپ اچھا لگتا تھا اس لیے میں نے کہہ دیا نہ خریدتے آپ. تو جب آپ کسی چیز کو گڈ کہتے ہیں, پہلی بات اٹس اے سائڈ ٹیکنگ پوزیشن آف ہیومن ایکسپیرئنس از اے ویلو ایکسپیرئنس, سائڈ ٹیکنگ پوزیشن آف ہیومن ایکسپیرئنس از اے ویلو ایکسپیرئنس. ایکزیولوجی میں جب آپ کسی چیز کو ویلو کرتے ہیں تو اس کا مطلب ہوتا ہے آپ اپنے آپ کو اس سے الگ نہیں کر سکتے, آپ سوچ رہے ہو کہ میرا اس سے کیا. جب بھی آپ کوئی ویلیو ججمنٹ پاس کریں گے لوگ اس کے ساتھ آپ کو ایسوسیٹ کر دیں گے, چاہے آپ ایسوسیٹ ہونا چاہتے ہو یا نہیں, ارریلیونٹ, آپ کے ویلیو ججمنٹ کی ذمہ داری آپ کے اوپر ہی آئے گی. تو وہ مجھ سے کہے گا کہ بھائی اگر آپ کو یہ پتہ نہیں تھا گاڑی کے الیکٹرانکس ہے یا میکینیکل ہے تو آپ نے بک بک کی کیوں. بھائی میں نے تو اس کو اچھا کہا تھا اس لیے کہ مجھے وہ شیپ خوبصورت لگا. کیا تمہیں خوبصورت لگ رہا ہے؟ اگر میری طرح چالاک نہیں ہوگا اس کو کنوینس کر لے گا کہ گاڑی تو بڑی خوبصورت ہے. ہاں خوبصورت تو ہے, یہ بات تو ہے, چلے ٹھیک ہے پھر میں ایسا کہتا ہوں دھکا لا کے لیتا ہوں, کچھ کر لوں گا ان شاء اللہ, یہی کہ گدھا باندھ لوں گا اس کے آگے, کوئی لمبا سا کر کے پتہ نہیں چلے کہ گدھے سے گاڑی کا کوئی تعلق, اور لکھ بھی دوں گا یہ گدھے کا اس گاڑی سے کوئی تعلق, کیا کروں انجن بدل دوں گا, باڈی یہی رکھوں. تو ایسٹھیٹیکلی تو وہ گاڑی خوبصورت ہے لیکن میکینیکلی یا ٹیکنیکلی وہ خوبصورت نہیں ہے. دونوں کانفلکٹنگ ویلیوز بیئر کرتی ہے وہ اپنے اندر ہی, یعنی کہ ایک چیز میں وہ ویلیوبل ہے اور ایک ہی چیز میں وہ ڈس ویلیوبل ہے. ایسٹھیٹیکلی ویلیوبل ہے, ٹیکنیکلی ڈس ویلیوبل, پاسبل ہے نا؟ تو یہ ممکن ہے, یہ ممکن ہے کہ ایک ہی گاڑی ٹیکنیکلی بہت ساؤنڈ ہو لیکن بدصورت. جیسے جب رشین جو گاڑیاں بناتے ہیں بڑی مضبوط ہوتی تھی, بہت مضبوط گاڑیاں بناتے تھے, وہ پوری زندگی گزر جاتی اس گاڑی کو کچھ نہیں ہوتا. تو وہ کہتے تھے گاڑی مضبوط ہوں گی کہ ایک جگہ سے دوسری جگہ پہنچانا ہے, کمپیٹ تو کرنا نہیں ہوتا تھا ان کو مارکیٹ میں, جیسی بھی بنا دو گے گاڑی وہ تو سب لوگ وہی چلائیں گے. امریکہ وہ کمپیٹ کرنا ہوتا تھا, وہ کہتے تھے گاڑی خوبصورت بھی ہونی چاہیے, گاڑی طاقتور بھی ہونی چاہیے. جاپنیز کہتے تھے گاڑی ایفیشینٹ ہونی چاہیے, نہ تو خوبصورت بھی ہو, سستی بھی ہو, ہلکی بھی ہو اور بار بار خریدے. تو امریکن گاڑیاں ٹوٹتی پھوٹتی ہیں, جاپنیز گاڑیاں بالکل کچرے کی طرح ہوتی تھیں, لیکن اس نے مارکیٹ پکڑ لی. تو امپورٹنٹ بات یہ کہ ایک آبجیکٹ کتنی ویلیوز اپنے اندر بیئر کر سکتا ہے. ممکن ہے کہ وہ ایسٹھیٹیکلی ویلیوبل ہو, ٹیکنیکلی بھی ویلیوبل ہو, لیکن ممکن ہے کہ وہ ایسٹھیٹیکلی ویلیوبل ہو, ٹیکنیکلی ویلیوبل نہ ہو. آپ دونوں ویلیوز کو کر لیں, ایک کو ڈس ویلیو کریں ایک کو ویلیو کریں, اور دونوں کے ساتھ آپ زندگی گزاریں. اس کا مطلب یہ ہے کہ کسی چیز کو جب آپ گڈ کہہ رہے ہوتے ہیں ایک سینس میں گڈ کہہ رہے ہوتے ہیں, لیکن جب آپ اپنی عام زندگی میں گفتگو کرتے ہیں تو کیا آپ بتا دیں میں گڈ کا مطلب, اب یہاں سے جو میں گفتگو کروں گا یہاں سے یہاں تک یہاں پر میں جو گڈ استعمال کروں گا وہ استعمال ہوگا ایسٹھیٹیکل سینس میں, لیکن یہاں سے یہاں تک 12:03 سے لے کے 12:07 تک جو میں گڈ کا لفظ استعمال کروں گا ٹیکنیکل بنیادوں پر, اور 12 سب لوگ چلے جائیں گے, بتا ہی رہے ہوں گے آپ. یہ ممکن ہی نہیں ہے آپ کے لیے کہ آپ گفتگو کی سطح پر یہ پیرامیٹر سیٹ کریں گے, اب میں ٹیکنیکل سائنس پہ آ گیا ہوں, اب میں میکینیکل سائنس پہ آ گیا ہوں, اب میں ماڈل سائنس پہ, اب میں ایسٹھیٹیکل سائنس پہ آ گیا ہوں, اب میں کانٹرڈکٹری سائنس پہ آ گیا ہوں. کیا कैसे करोगे? ये नतीजा ये होता है कि आप कब जिस चीज को किस कॉन्टेक्स्ट में वैल्यू कर रहे हैं पता नहीं चलता। और अगर आपकी जिंदगी में कंपार्टमेंटलाइजेशन ऑफ वैल्यूज है, यानी कि आप कहते हैं कि मैं जब किसी चीज को पॉलिटिकली वैल्यू करूंगा इट हैज नथिंग टू डू विद मोरालिटी, और जब मैं किसी चीज को मॉरली वैल्यू करूंगा इट हैज नथिंग टू डू विद एस्थेटिक्स, और जब मैं किसी चीज को जमालियाती सतह पर वैल्यू करूंगा इट हैज नथिंग टू डू विद टेक्निकलिटी पॉलिटिक्स एंड मॉरेलिटी, तो फिर आप पे कोई हाथ नहीं डाल सकता। लेकिन इंसान इंसानों को इस तरह कंपार्टमेंटलाइज नहीं करते, लिहाजा आप जब भी कुछ बोलेंगे वो आपको पकड़ लेगा। अभी तो आपने कहा था अच्छा तो नहीं, मैंने उसको एस्थेटिकली अच्छा कहा नहीं, तो मॉरली आप इसको हमें मॉरली लानत भेजता हूँ, तो आपने मैं तो ये समझा और मैं तो सारी जिंदगी ये करता रहा कि आपने कहा था अच्छा, तो उसने इन चीजों को जिनको आपने अलग अलग अपने जहन में रखा हुआ था उसने उसको रिकनसाइल कर लिया। और आमतौर पर लोग रिकनसाइल कर लेते, आमतौर पर लोग उनको रिकनसाइल करके चलते हैं। तो पहला प्रॉब्लम तो ये कि जब आपसे कोई मशवरा मांगता है या आप किसी पे वैल्यू जजमेंट पास करते हैं, नंबर वन आप एक्सप्लिकेट ही नहीं करते कि आप इस चीज के ऊपर वैल्यू जजमेंट मॉरल सेंस में दे रहे हैं, टेक्निकल सेंस में दे रहे हैं, पॉलिटिकल सेंस में दे रहे हैं, एस्थेटिकल सेंस, किस सेंस में दे रहे हैं? आपको अच्छा कह दिया आपने, किस सेंस में अच्छा, किस सेंस में अच्छा कहा भाई आपने, ये तो किसी को नहीं बताया आपने, वो अपना सुन के अपना चला गया। तो पहली बात आपने जो कहा उसने उसको किस तरह लिया आपको नहीं पता। दूसरी इससे ज्यादा खौफनाक, जिंदगी में कभी आपने कोशिश नहीं की कि इन डिफरेंट एक्जियोलॉजिकल स्ट्रक्चर्स को एकेडेमिकली समझने की कोशिश कर रहा। आपने दूसरा काम दे दिया, कभी आपने सोचा ही नहीं कि अकदार की तरतीब के कितने दायरे थे और इन दायरों का आपस में हम आहंग होना या डिटैच होने के क्या क्या इम्कान थे, कभी आपने एकेडेमिकली देखा ही फिर भी आपने जजमेंट पास कर दिया। तीसरा आपने ये भी नहीं देखा कि जब मैं ये वैल्यू जजमेंट पास करूंगा तो उस आदमी के जो रिसीविंग एंड पे बैठा हुआ है उसको क्या इल्म है इन दायरों की बाहम ताल्लुक का, और इस दायरे के अंदर जो तरतीब और तकदीर का मेयार है उसके बारे में, वो भी आपने नहीं देखा। चौथी चीज, क्या आपने ये देखा कि ये जो आप एक्जियोलॉजी कि ये जो वैल्यू जजमेंट आप बात कर रहे हैं इसका आपकी इल्मियत से और आपकी माँ बाप तबीयत पे क्या ताल्लुक है, कभी आपने देखा? ये देखे बगैर आपने वैल्यू जजमेंट भी पास कर, यानी कि आपने उस माँ बाप तबीयती हकीकत जिसे आप हकीकत मानते हो और इल्मियत जिसे आप इल्मियत उसके साथ ये हम आहंग है वैल्यू जजमेंट या नहीं, ये भी आपने नहीं देखा। और इसके क्या नतायज पड़ेंगे आपकी मेटाफिजिक्स पर और आपकी एपिस्टेमोलॉजी पर, ये भी आपने नहीं देखा। ये तो एक सतह का हो गया जिसके अंदर, अब दूसरी सतह पे आ गया, क्या डॉक्टर एक डॉक्टर जितने भी डॉक्टर होते हैं सब एक ही वैल्यू के होते हैं? एक वैल्यू के तो नहीं, यानी कि मेडिकल साइंस में भी कई तरतीब है, यानी कि जब आप कंपेयर करेंगे एलोपैथिक मेडिसिन को कंपैरेटिवली होम्योपैथिक मेडिसिन फ्रेमवर्क के साथ या क्वेकरी के साथ या हिकमत के साथ या यू नो किसी और चीज के साथ, तो आप कंपैरेटिवली आप इसको ज्यादा वैल्यू करते हैं। अच्छा ठीक है, डॉक्टर ज्यादा वैल्यूबल, क्या तमाम डॉक्टर बराबर वैल्यूज क्यों होते हैं? नहीं, इसका मतलब है एक वैल्यू सिस्टम के अंदर भी कई सब वैल्यू स्ट्रक्चर होते हैं, यानी कि एक वैल्यू स्ट्रक्चर के सब वैल्यू स्ट्रक्चर होते हैं। तो फिर उसमें यह सवाल उठेगा कि विद इन वैल्यू स्ट्रक्चर वैल्यूज की तरतीब का क्या मायने है? एक तो स्ट्रक्चर ऑफ वन वैल्यू इज कंपैरेटिवली एनालाइज विद द स्ट्रक्चर वैल्यू ऑफ द अदर, और एक वैल्यू स्ट्रक्चर के सब वैल्यू स्ट्रक्चर किस तरह से और किस उसूल पे जांचे जाएंगे? यानी कि एक डॉक्टर के पास आप गए तो उसके नतीजे में ज्यादा लोग बेहतर हो गए, जल्दी ठीक हो जाते हैं,
एक डॉक्टर पास जाते हैं जल्दी ठीक हो जाते हैं, एक डॉक्टर पास जाते हैं देर से ठीक हो। अच्छा डॉक्टर कौन सा होगा है जल्दी ठीक हो जाते हैं? नहीं जल्दी जिसमें ठीक हो जाते हैं ये कैसे बताया जाए लॉन्ग टर्म इफेक्ट? नहीं मसला ये है कि होम्योपैथिक के अंदर अगर तुम जल्दी ठीक हो जाओ तो ये खतरनाक बात है। डिस वैल्यू करता है होम्योपैथिक वैल्यू स्ट्रक्चर। होम्योपैथ कहेगा कि अगर वो जल्दी ठीक हो गया और मैं हाइपोटेंसी की बुनियाद पर तुमने उसको हाइपोटेंसी दे दी तुमने ठीक हो गया, लेकिन दूसरी बात जब वो बीमार होगा तो हाइपोटेंसी काम नहीं करेगी। और कहता है कि अगर हाइपोटेंसी खाने के बाद बीमारी एग्रीवेट करती है, बीमारी बढ़ जाती है, अब अगर एक डॉक्टर दवा खाने के बाद तुम्हारी बीमारी बढ़ गई तो तौबा कर लो आइंदा बदमाश के बाद कभी नहीं लगा। लेकिन अगर होम्योपैथिक को तुम जानते हो तो हाई मेडिसिन देने के बाद बीमारी एग्रीवेट करेगी, और अगर एग्रीवेट नहीं करे तो हाइलेमैन कहता है क्योरेबल नहीं है वो डिजीज, फिर वो क्योर नहीं होगी, कभी नहीं होगी क्योर। अगर तुमने हाई पोटेंशियल खिला दी उसको और एग्रीवेट नहीं किया बीमारी ने फिर वो कभी ठीक नहीं होगा। तो आगे मैंने कहता है मुझे कमरे में बिठा दो और मेरे कुल्हाड़ी से मेरे सर छील दो तब भी मैं प्रेफर नहीं करूंगा कि हाई पोटेंशियल खिला दो। जो उसका पानी वो कह रहा है मेरा सर कुल्हाड़ी से छील दो लेकिन मैं उसको हाइपोटेंसी नहीं खिलाऊंगा अपने पेशेंट को जो खालिद है। लेकिन एक आदमी जो कराची में सबसे मशहूर है ना होम्योपैथिक डॉक्टर, वो हाइपोटेंसी खिलाता फौरन 1 cm में दे देगा तुम्हें 1,00,000 पावर में 3 खुराक सुबह दोपहर शाम खाते हैं लोग, इतना बड़ा घर उसने बना लिया बेच बेच के। उसको कहते हैं बड़ा डॉक्टर अच्छा डॉक्टर। तो इसका मतलब दो बातें मैंने बताई, नंबर वन उसकी इल्मियत से हम आंग नहीं है वो लेकिन माशरे में वैल्यूएबल है, यानी कि होम्योपैथिक की अपनी ही इल्मियत से वो तरीका इलाज ठीक नहीं है लेकिन आप उस होम्योपैथिक डॉक्टर को इसलिए वैल्यू कर रहे हैं कि वो अच्छा होम्योपैथिक डॉक्टर है, गो के वो अपनी ही इल्मियत की नफी कर वो कर रहा है। तो इसका मतलब ये हुआ कि वैल्यूज का जो पैमाना होता है वो कब टूट गया अपनी ही इल्मियत से आपको पता नहीं चलता। ये तो वो आदमी जानता है जिसने होम्योपैथिक मेडिसिन भी पढ़ी हुई हो सब कुछ पढ़ा हुआ, उसको पता चलेगा कि इस आदमी की होम्योपैथ होने की वजह से इज्जत कर रहा हूं लेकिन होम्योपैथी का तो गला उल्टी छुरी से काट रहा है, उसी इल्मियत का गला काट रहा है और इसी बुनियाद पर उसको वैल्यू किया जा रहा है। तो पहली बात तो ये कि एक स्ट्रक्चर के अंदर वैल्यू करने के लिए इल्म की जरूरत होती है, लेकिन वैल्यू हासिल करने का पैमाना अगर इल्मियत से ताल्लुक ही नहीं रखता तो क्या ऐसा होगा कि लोग वैल्यू नहीं करेंगे? वैल्यू फिर भी करते हैं। जैसे एक आदमी को मतलब पता नहीं है होम्योपैथिक मेडिसिन की एपिस्टेमोलॉजी लेकिन उसके बावजूद वो होम्योपैथिक डॉक्टर को वैल्यू कर रहे हैं, इसका मतलब है किसी चीज को वैल्यू करने के लिए इल्म की जरूरत नहीं होती, या लोग जरूरी नहीं समझते, या उनके पास वक्त ही नहीं है कि वो इल्मियत के चक्कर में पड़े बाहर में जाए इल्मियत इल्मियत सब। तो जो इम्पोर्टेंट चीज जो मैंने बताई उसके अंदर वो ये बताई कि ना सिर्फ कंपैरेटिव वैल्यू स्ट्रक्चर होते हैं बल्कि हर वैल्यू के सब वैल्यू स्ट्रक्चर होते हैं, यानी कि डॉक्टरों के अंदर लोगों को पता होगा ये अच्छा डॉक्टर है बुरा डॉक्टर है, इसी तरीके से मैकेनिक, इसी तरह शोरा, तमाम शायर क्या बराबर इसके अंदर होंगे, शोरा के एस्थेटिक्स के जो दायरे होंगे उसके अंदर भी सब कैटेगरीज होंगी, और रिलीजन होंगे उनके अंदर भी सब कैटेगरीज होंगी, और जो है टेक्निकलिटीज उनके अंदर भी, इकोनॉमिक स्ट्रक्चर्स इकोनॉमिक उसके अंदर भी वैल्यूज होंगी। इम्पोर्टेंट बात ये कि जब आपने किसी चीज को वैल्यू किया, नंबर वन आपने एक वैल्यू जजमेंट पास किया, इसकी जिम्मेदारी आपके ऊपर है, आप उस जिम्मेदारी को कबूल करते हैं या नहीं कहते ये इररिलेवेंट है, जिम्मेदार आप ही हैं क्योंकि आपने वैल्यू जजमेंट पास किया। दूसरा प्रॉब्लम यह कि आपने ये भी नहीं बताया कि आपने किस बुनियाद पे इसे वैल्यू किया है, स्टडिकली वैल्यू किया है, मॉरली वैल्यू किया है, रिलीजियसली वैल्यू किया है, सोशली वैल्यू किया है, किस बुनियाद पर आपने इसे वैल्यू किया। चौथी बात, जिस बुनियाद पर भी आपने इसे वैल्यू कर दिया उस वैल्यू स्ट्रक्चर के अंदर values کی ترتیب کا کیا mechanism ہے آپ کو پتا ہے یا نہیں پتا کس بنیاد پہ آپ کہتے ہیں بہت سارے لوگ جو انجینئر سن سے علاج کرانے آتے ہیں ہاسپٹل میں پہنچنے کے بعد وہ یہ سمجھتے ہیں کہ اب میرا علاج ہو جائے یعنی کہ ایک باؤنڈری کے اندر آنے کا مطلب ہے میرا علاج ہو جائے لیکن کیا شہر کے اندر رہنے والا یہ سمجھتا ہے شہر کے اندر وہ ہاسپٹل کے اندر ایک ہائرارکی ہوگی نا کون سے ہاسپٹل میں جائے بلکہ بعض ہاسپٹل میں کہے گا یہ تو قصائی ہے جذبہ خانہ ہے یہ سلاٹرنگ ہاؤس ہے یہ یہاں کہاں چلے گا کہتے ہیں نہیں کیوں کیونکہ آپ کو پتا ہے کہ یہ انسٹیٹیوشن کس طرح سے فنکشن ہوتے ہیں ان کی بھی ترتیب ہے بہت سارے سرجنس کے پاس آپ کہتے ہیں ایک انجینئر سے بندہ آیا وہ کسی سرجن کے آپریشن تھیٹر میں جاتے ہو خوشی سے پھول رہا ہوں لوگوں کو ہاتھ ہلا رہا ہوتا ہے کہ آپ میں علاج ملا ہوں کیا کراچی میں سب لوگ نہیں کرتے وہ پوچھتے بھائی کون سا سرجن کتنا علاج کرتا ہے کتنے پیسے دیتا ہے کیا کرتا ہے کتنے پیسے بناتا ہے صحیح ہے نہیں ہے اس میں کیٹیگریز ہوتی ہیں تو کبھی کبھار ایک چیز آپ کی ایکسیسیبلٹی میں نہیں ہو تو آپ اس کی آرڈرنگ کرنے کے قابل ہی نہیں ہوتے بس اس چیز کا مل جانا ہی آپ کی ویلیو کے معیارات پہ پورا اتر جاتا ہے لیکن جب وہ ایکسیسیبلٹی میں آتی ہے تو کمپیٹیٹو میکانزم کے تھرو آپ اس میں مزید آرڈرنگ کر دیتے ہیں تو میں جو بتانے کی کوشش کر رہا تھا بار بار وہ یہ کہ ریلیجن بھی ایک علمیت آپ کو دیتا ہے سائنس بھی ایک علمیت آپ کو دیتی ہے فلسفہ بھی ایک علمیت آپ کو دیتی ہے اب آپ ویلیو نہیں کرتے نا ریلیجس علمیت کو کیوں کس بنیاد پہ ویلیو نہیں کر رہے بھائی تم اس لیے کہ ایک آدمی اگر یہ کہے دیکھو بھائی مجھے ریلیجن تو وہ بات کرتا ہے جو زمین سے نیچے کی یا آسمان سے اوپر کی بات ہے اس کا میں کیا کروں مجھے تو ویئر فرام اینڈ ویئر ٹو کے بیچ میں ہوں نا بھائی میں ابھی تو میں ہوں ادھر کہاں سے آیا تھا اور کہاں جاؤں گا یہ ریلیجن علم سارا فوکس اس پہ ڈال دیا تو میں یہاں کیا کروں ابھی تو میں یہاں ہوں نا اور میرا شعور تو شروع ہوا ویئر فرام اور ویئر ٹو کے کوشچن کو فراموش کر ابھی ویئر ٹو کے بات چھوڑو نا ابھی تو میں یہاں ہوں ابھی کیا کروں پھر میں کہاں جاؤں گا یہ بعد کی بات ہے ابھی تو سوال یہ کہ میں تو یہاں ہوں مائنڈ سے بتائے گا کانشیس یہ جو اسٹیٹ آف ریلیجن کا جو اسٹیٹ آف کانشیسنیس ہوتا ہے وہ ہوتا ہے کانشیسنیس آف بینگ وتھ گاڈ کانشیسنیس آف بینگ ود گاڈ اب وہ گاڈ جو تھا ویئر فرام میں بھی تھا ویئر ٹو میں بھی تھا اور یہاں پر بھی ہے تو پھر اس لیے ریلیجیس ایپیسٹیمولوجی کو مانو جو ریلیجیس لوگ کہتے ہیں لیکن ایک آدمی کا بھائی مجھے پتا نہیں میں کہاں سے آیا تھا کہاں جاؤں گا ابھی تو مجھے یہاں پہ آیا ہوں یہاں پہ مجھے کرنا ہے ابھی زیادہ اپنی ٹینٹ ہے آپ بنائیں میں جس اسٹیٹ آف کانشیسنیس میں ہوں کانشیسنیس آف بینگ ان دا ورلڈ تو تمہارے خیال میں دونوں آدمی جو ایک اسٹیٹ آف کانشیسنیس آف بینگ وتھ گاڈ کی اسٹیٹ میں ہے اور وہ آدمی جو کانشیسنیس آف بینگ ان دا ورلڈ ہے ایک طرح سے ویلیو دیں گے دونوں یہی چیز اور آپ کوئی آدمی کہے دیکھو بھائی دونوں علمیت کی ویلیو تو ہے وہ بھائی کون ویلیو دے رہا ہے کس بنیاد پہ ویلیو دیتے ہو تم یہ تو پتا چلے اگر تم یہ سمجھتے ہو کہ میں اس علم کو اس لیے ویلیو کرتا ہوں کیونکہ دنیا پہ میرا تصرف بڑھ جاتا ہے اس کے نتیجے میں تو اس کا مطلب ہے تمہیں دنیا میں رہنا ہے نا تو ٹھیک ہے اس بنیاد پہ تم اس علم کو ویلیو کرتے ہو اگر ایک آدمی کہنا نہیں مجھے اصل یہاں دنیا میں تو میں مر جاؤں گا ایونچولی تو مر ہی جاؤں گا یہ تو میرے لیے زیادہ امپورٹنٹ نہیں کہ یہاں کیا ہوتا ہے سوال یہ اس کے بعد کیا ہوتا ہے یہ زیادہ میرے لیے امپورٹنٹ ہے کیونکہ سب لوگ مر جاتے ہیں میں بھی مر ہی جاؤں گا تو پھر میرا کیا ہوگا اچھا تو پھر تمہارے لیے کچھ اور چیز امپورٹنٹ ہے تو تمہارے لیے کوئی سائنس سے پوچھو جاؤ بتائے کیا کرے کیا ہوگا پھر بتا دے گی سائنس سائنس بتائے گی تمہیں کہ کیا ہوگا تمہارے لیے سائنس کہے بھائی ہمیں نہیں پتا ہمیں نہیں معلوم ہم نہیں بتا سکتے تو کہے گا پھر میں اس کا کیا کروں اس کا میں کیا کروں اگر یہ مجھے یہی نہیں بتا سکتا کہ میرے میں کہاں سے آیا ہوں اور میں کہاں جاؤں گا تو پھر میں اس کا کیا کروں کیونکہ یہ جو مجھے بتا رہی ہے वो तो मर जाऊंगा मैं, तो उस सबका मैं क्या करूं?
जो लोग समझते हैं दुनिया में जितनी यूनिवर्सिटीज खुली और जितनी साइंटिफिक लेबोरेटरीज खुली हो सब मेरे लिए काम कर रही है, सब लोग किसके, सब सुबह यूनिवर्सिटी चले जाते हैं लाइफ, सब किसके लिए काम? मेरे लिए। लिहाजा उनसे कहते हैं ना ये इल्म, तो कहते हैं अच्छा तो फिर मैं अगर ये बंद होंगे तो मैं ऊंट की पीठ पे जाके बैठ जाऊंगा, सब बंद हो जाएगा। तो पहले तो इल्यूजन उसको देता है सब मेरे लिए काम होता है, भाई तुम्हारे लिए काम नहीं होता, किसी और चीज के लिए काम होता है, जिस चीज के लिए भी हो रहा हो कम अज कम तुम्हारे लिए नहीं होता, तुम्हें भी दुप्पल में कुछ ना कुछ मिल जाता है तो खुश हो जाओ। दिन कहे कि भाई अच्छा ये अगर मुझे नहीं बता सकते कि मरने के बाद मेरा क्या होगा तो इसका मतलब ये है कि फिर तो मुझे कोई भी नहीं बता सकता, तो फिर मैं ऐसा करता हूँ सवाल को ही फरामोश कर देता हूँ कि मेरे पास मरने के बाद क्या होगा, तो मैं इस दुनिया में तो मर नहीं सकता ही। जो इन ह्यूमन कॉन्शियसनेस के ऊपर है, अभी जवान हो हाथ पैर चल रहे हैं तो इसीलिए तुम कहोगे कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड, और जब मौत अपनी पूरी बदसूरती के साथ आके खड़ी हो जाएगी 80 साल की उम्र में, फिर पता फिर खुदा याद आ जाएगा। क्यों? क्योंकि सिस्टम ने तुम्हें उखाड़ के फेंक दिया, रिटायर कर दिया 60 साल की उम्र में, तो किक मारी चलो जाके बैठो इधर, 60 साल में तुम्हें रिटायर कर देगा, उठा के फेंक देगा तुम्हें, और यू नो औलाद जो है वो बुड्ढा समझ के फेंक देगी, बच्चों के हाथ में टेक ओवर कर लेंगे, और तुम फिर कौन है तुम्हारा तुम्हें बचाने वाला, सिवाई ये कि अल्लाह मियां मुझे कुछ ना कुछ कर देगा। अच्छा तो फिर तुम कॉन्शियसनेस ऑफ बीइंग विद गॉड तुम्हें याद आएगी, वही 60 साल तक तो तुमने याद नहीं आया, तो इसका मतलब है कि उस वक्त तुम्हें वो चीज वैल्यू, और मस्जिद में जाकर बच्चों को बड़ा डांटो, हालांकि जब खुद जवान थे पंखे खोल के भाग जाते थे सर्दियों में, लोगों के सर पे चाचा टोपियां पहना के जोर से मारते थे, कान उनके यूं हो जाते थे। हाँ मतलब मैं जब बच्चा था बहुत छोटा था तो हमारे जहाँ मोहल्ले में जो बड़े लड़के थे जो अब बूढ़े हो गए बाल बाल सब समय वो बड़ी सख्ती करते, मैं उनको देखता था सर्दियों में पंखे चला के भाग जाते, फजर की नमाज में कुछ लोग बेचारे खड़े होते ना बूढ़े सिर्फ बूढ़े लोग खड़े सारे पंखे फुल चला के भाग जाते, अब कोई नमाज लगन भी नहीं तोड़ा सब देख रहे बाहर, और अब वो जो है बर्दाश्त नहीं करते क्योंकि कोई बच्चा आवाज भी निकाल दे, आवाज बच्चे निकले तो मस्जिद की बेहरमती। तो इम्पोर्टेंट बात ये कि आप जो वैल्यू गिविंग एक्टिविटी के प्रोसीजर या प्रोसेस के अंदर हैं, उस प्रोसीजर और उस प्रोसेस के अंदर आप किस चीज को वैल्यू करेंगे, इसकी क्या गारंटी है? रिलीजन्स जो हैं वो अपनी इल्मियत साथ लेके आते हैं, आप उस इल्मियत को वैल्यू करें या ना करें, साइंस भी अपनी इल्मियत लेके आती है उसको आप वैल्यू करें या ना करें, लेकिन वो वैल्यू तो कैरी करेगा अपने साथ, ये नहीं है कि वो इल्म अपने साथ वैल्यू कैरी नहीं करता। एक्सियोलॉजी का एक ताना बाना हर इल्मियत और हर हकीकत का तसव्वुर अपने साथ कैरी करता है, आप ना माने ये आपकी मर्जी में मुनज़्ज़र है, नहीं मान रहे तो ना माने, लेकिन वैल्यू कैरी जरूर वो करता है। आप कहें कि नहीं ये इल्म में ले लूंगा और वैल्यू इसके साथ ये एसोसिएट कर, ये नहीं चलेगा, ये नहीं होगा, ये ग्राफ्टिंग वगैरह नहीं होगी, ये कहते हैं वैल्यू तो ये लूंगा कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड की, नहीं कॉन्शियसनेस ऑफ बीइंग विद गॉड की, और जो एपिस्टेमोलॉजी फॉलो करूंगा वो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड की करूंगा। तो आप एक कॉन्ट्रडिक्टरी लाइफ गुजारोगे, एक कॉन्ट्रडिक्टरी लाइफ के जो तुम बुनियाद पूरा निजाम जिंदगी जो तुम चला रहे हो तो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड की है, और उसमें जो तुमने एक एपिक के ऊपर एक वैल्यू बिठा रखी है वो तो कॉन्शियसनेस ऑफ बीइंग विद गॉड की है, तो उसको तो वाइप आउट कर देगा ना कोई, चलो तुमने बिठा ही लिया तुम्हारे खफ्तू दिमाग के अंदर ये कॉन्ट्रडिक्शन बच गई, तो तुम्हारी औलाद के अंदर तुम्हारी जनरेशन के अंदर बचेगी? वो बिल्कुल नहीं बचेगी, वो उठा के फेंक देंगे पता नहीं क्या बग बग लगा रखी है, इसके नजर में क्या होगा, इससे क्या होगा, इससे क्या होगा, सीधे आके खाना खाने में क्या होगा, पेट भर जाएगा मेरा, पेट भरता है क्वांटिटी की बुनियाद,
सीधे आके खाने से क्या क्या ताल्लुक है?
तो सूफिया कहेंगे देखो इसकी एक मेटाफिजिक्स है। अगर तो दाता साहब को पढ़ो तो कहेंगे देखो सीधा हाथ इसलिए इम्पोर्टेंट होता है कि सीधे हाथ को जब खींचो तो वो सीधा दिल पे आता है, और जब दूर होता है तुम्हारे वजूद से तो दिल से दूर होता है। इसलिए सीधा हाथ जो होता है उसकी स्ट्रेंथ होती है, इसकी इम्पोर्टेंस होती है, इसलिए सीधे हाथ से खाते हैं, खाना सीधे हाथ से पीते हैं। तो इसमें सिर्फ इल्म इल्मियत नहीं है, इसके साथ एक मेटाफिजिक्स इन्वॉल्व है। इसकी बुनियाद पर इसकी वैल्यू डिटरमिन होगी उस मेटाफिजिक्स के साथ। अब अगर आ जाएगा पेट भरता है, उल्टे हाथ से खाओ, सीधे हाथ से खाओ, दूसरे के हाथ से खाओ, चमचे से खाओ, सब्बल से खाओ, बेलचे से खाओ, ड्रिप से खाओ, इससे कोई फर्क भूख का इससे क्या देखो बरकत एक चीज है, बरकत बरकत कोई चीज है, बरकत कंसीवेबल है क्वांटिटेटिव मैकेनिज्म के, बरकत क्या चीज होती है बरकत बरकत कुछ नहीं। हमारे घर में जो बकरे आते थे, हमारे घर में एक या दो बकरे आते थे, मैंने दुख भरी रात साल पहले ही बता दी। हम लोग मुझे गोश्त खाने का बहुत शौक है और बहुत मौका हो जाता है मुझे गोश्त को देखते हैं। वो तो मैं सूखिया की बात करता हूँ, लेकिन जिंदगी में मुझे गोश्त बहुत अच्छा लगता है। गोश्त देख के मेरे आंखों के आगे मफाद परस्ती की पट्टी चलती है। तो हमारे घर में बकरे में बकरे गोश्त बहुत गोश्त होता था जब हम छोटे थे, इतना बनता फिर भी वो बहुत खाते थे हम। और अब हमारे घर में गोश्त नहीं है, हमें मिलता बकरे इतने, तो हमारे अब्बा से ये इतना गोश्त आता कहाँ गया? इसलिए तुम लोग की नीयतें खराब है, तुम लोग नीयतें खराब है, तुम लोग नीयतों में फितूर है, या तो तुम्हारा पैसा ठीक नहीं, तुम लोग खा चीज में बरकत नहीं है, इसलिए तुम दिखाते हो दिखावा करते हो, बड़ा जानवर लेके आऊंगा, ज्यादा गोश्त खाऊंगा, ये तुम लोगों की नीयत ठीक नहीं है, इसलिए तुम लोगों के अल्लाह ने बरकत उठा दी, और मेरा नीयत ठीक होती थी इसलिए बरकत होती। अब अगर तुम किसी सोशल एंथ्रोपोलॉजिस्ट से कहोगे तो वो मानेगा ये बात? सोशल एंथ्रोपोलॉजिस्ट कहेंगे यार तुम ऐसी बेवकूफ, जब पहले जब तुम्हारे अब्बा थे तो तुम लोग सब छोटे छोटे थे, छोटे छोटे थे तुम लोग, तो तुम्हें दो बोटियां बहुत लगती थी। अब तुम एक आदमी एक रान खाता है, जवान हो गए मुस्टंडे हो बड़े बड़े, और खा जाते हो एक ही वक्त में, एक बकरा खा जाते हो तीन भाई बैठ गए, इसीलिए तुम बड़े हो गए। बरकत 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 कुछ नहीं, बरकत कुछ नहीं। सोशल एंथ्रोपोलॉजिस्ट ये कहे रिलीजियस माइंड कुछ और बात करे, बताने का मतलब ये कि वो चीज की कमी को रिलेट करता है ऐसी मेटाफिजिक्स के साथ जो कि सब्सटेंशिएट कर ही नहीं सकता सोशल एंथ्रोपोलॉजिस्ट। क्यों? इसलिए कि वो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड है ना। अब तुम कहो सोशियोलॉजी एक न्यूट्रल इल्मियत है, मैं इस इल्मियत को वैल्यू करता हूं क्योंकि ये इल्मियत है, तो सोशल एंथ्रोपोलॉजिकल एनालिसिस बिल्कुल एक्सेप्टेबल नहीं होगा सूफिया के लिए। अगर तुम किसी से जैर खान हो गया पता नहीं क्या बात, इसको तो पहले जाओ इसका हाल ठीक करो, इसका मकान ठीक करो, इस बेचारे को कुछ नहीं पता, इसको समझ रहे हैं कि इसकी वजह से ये सब कुछ होता है। तो आप कितने लोग सूफिया की बात मानेंगे और कितने लोग सोशल एंथ्रोपोलॉजिस्ट की बात मानेंगे, सवाल ये है। सोशल एंथ्रोपोलॉजिस्ट की बात मानेंगे क्यों? क्योंकि ज्यादातर लोगों का जो स्टेट ऑफ कॉन्शियसनेस है वो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड है। इससे क्या फर्क पड़ता है वो खुदा पे यकीन रखते हैं, इससे क्या फर्क पड़ता है कि वो वही को रिवील टेक्स्ट मानते हैं? उनके इल्मियत तो निकल के आ रही है इस एक ऐसे मैकेनिज्म से जो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड का है। तो ये याद रखो कि जो हम इल्म को की कदर का वैल्यू करते हैं, इसको मैंने एक्सटेंड किया है इसलिए कि ताकि तुम दूसरी जगहों पर भी अप्लाई करके देख लो, इनको वैल्यू किस बुनियाद पे करोगे, किस कदर की बुनियाद? कदर को पहचानने का क्या मैकेनिज्म है तुम्हारे पास, किस बुनियाद पे तुम कदर को पहचानोगे? कराची यूनिवर्सिटी में सिर्फ इकोनॉमिक्स और फाइनेंशियल मैनेजमेंट के हवाले से जो कोर्सेज ऑफर होते हैं 38,000 स्टूडेंट एनरोल्ड होते हैं प्राइवेट स्टूडेंट 38,000 स्टूडेंट सिर्फ बीकॉम का एग्जाम देने के लिए 37,000 एवरेज कराची सिर्फ कराची और जितने 24 डिपार्टमेंट्स हैं उन सब में मिला के 2,000 अब इसका मतलब वो लोग इल्म हासिल करने आ रहे हैं ना बीकॉम एक इल्म है ना वो उसे इल्म समझ के आ रहे हैं तालीम आओ करो और ये तो वो इल्म इसका मतलब वो उसको काबिल कदर समझते हैं ना बीकॉम की नॉलेज को काबिल कदर समझ क्यों कदर समझ रहे काबिल कदर क्या होता है बीकॉम में बीकॉम पढ़ के क्या मिल जाता है उसका दुनिया पे तसर्रुफ के इम्कान बढ़ जाते हैं पर्शियन सीख के क्या करेगा वो अरबिक सीख के क्या करेगा तो अगर आप कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड में है तो आपका वैल्यू डिटर्मिनेशन का मैकेनिज्म डिफरेंट होगा तो जो हम लिंक नहीं करते वो ये कि तुम कदर किसे क्या है तुम्हारी नजर में कदर ये तो तुम उठाते ही नहीं हो सवाल अब डायरेक्टली तुम अटैक करते हो कि भाई ओ रिलीजन अपनी वैल्यू भाई रिलीजन अपनी वैल्यू क्यों खोल रहा है रिलीजन कोई कॉन्शियसनेस थोड़ी है रिलीजन कोई एक्स्ट्रा थोड़ी है वो तो एक तुम्हारी एक्नॉलेजमेंट है तुम्हारी जिंदगी की तुम्हारी जिंदगी में कितना कॉन्ट्रीब्यूट कर रहा है वो उतने ही वैल्यू होगा बेचारा उससे ज्यादा क्या करेगा वो तो एक स्टेट ऑफ कॉन्शियसनेस में ही सर्वाइव करेगा ना भाई तो वो चीज हम इशू को लेके नहीं आते कॉन्शियसली नहीं लेके आते जो पढ़े लिखे लोग हैं जहां वो डरते हैं क्यों क्योंकि रिलीजियस डिस्कोर्स के अंदर वो कहेगा कि अगर कोई चीज तुम एस्थेटिकली उसे वैल्यू कर रहे हो फर्क क्या कोई कहे कि भाई सलमान रुश्दी ने जो नॉवल लिखा था उसको मैं वैल्यू करता हूं एस्थेटिकली जरूरत कर सकता है कोई मुसलमान के लिए खा जाएंगे उसको खैर नहीं होती जितना भी बड़ा आर्टिस्ट हो वो कह नहीं सकता और कह दिया तो रह नहीं सकता क्यों क्योंकि एथेटिकल वैल्यू शुड नॉट कॉन्ट्रडिक्ट विद रिलीजियस वैल्यू एक आदमी जो कि कैथोलिक है वो डावंची कोड को वैल्यू कर सकता है एथेटिकली वैल्यू करेगा कि हाँ डावंची कोड माशाल्लाह बड़ा अच्छा नाम पूरी की पूरी उसकी 1500 साल बल्कि 1800 साल की तारीख के ऊपर हमला है डायरेक्ट आप वो कैसे वैल्यू करें उसे आपको नहीं अगर तुम आर्टिस्ट हो तो तुम्हें वैल्यू करो भाई देखो ये एस्थेटिकली एक्सेप्टेबल नहीं है ना तो ये रिलीजियसली वैल्यूएबल है बल्कि एस्थेटिकली भी वैल्यू मैं इसे एस्थेटिक्स मानता ही नहीं मैं तो इसे सैडिज्म मानता हूं ये सैडिज्म है ये तुम इसे आर्ट कह रहे हो सैडिज्म है लेकिन एक आदमी देहरी है डायरेक्ट वर्सेस और डाविंची कोड उसके लिए क्या वैल्यूएबल हो सकता है एस्थेटिक हो सकता है उसके लिए कोई प्रॉब्लम ही नहीं तो बताने का मतलब कि जब तुम किसी चीज को रिलीजन के अंदर ये तमाम वैल्यूज एक दूसरे के साथ ऑर्गेनिकली लिंक्ड होती है तुम कोई ऐसा आर्ट प्रोड्यूस नहीं कर सकते जो रिलीजन को वायलेट करता और अगर तुमने किया खैर नहीं फिर तुम्हारी कोई ये नहीं कर नहीं आर्ट तो बड़ा अच्छा है लेकिन ये आर्ट भी नहीं ये तो हम आर्ट ही नहीं मानते इट्स नॉट एथेटिक ये एथेटिक है ही नहीं अगली जैसे तो क्या नहीं दिल तो चाह रहा अच्छा लग रहा है नहीं अच्छा लग रहा है लग रहा है नहीं वैल्यू नहीं है और कोई कह नहीं है वैल्यू है तो कह रहे हैं फिर इसकी भी खैर नहीं उसकी राइटिंग इसको उसकी बात नहीं कर रहा उस टेक्स्ट की बात कर रहा हूँ जिस टेक्स्ट को आप रिलीजियसली एक्सेप्ट नहीं कर रहे हैं नहीं मसला ये है कि स्टाइल तुमने उसको एथेटिकली वैल्यू कर रहे हो ना किस बुनियाद पर सिमेंटिक्स की बुनियाद पर सिंटेक्टिक्स की बुनियाद पर ये बुनियाद पर है ना तो उसको तुमने एब्स्ट्रैक्ट कर दिया ना उसको
तो फिर तुम एब्स्ट्रैक्शन में जाके उसको वैल्यू करोगे ना किसी एब्स्ट्रैक्शन के अंदर. लेकिन आर्ट का प्रॉब्लम ये है कि वो पीस ऑफ आर्ट के अंदर ही तो रियलाइज होता है. पीस ऑफ आर्ट को पीस ऑफ आर्ट के अंदर ही रियलाइज होगा ना वो. और अगर तुम उसको वैल्यू करने की कोशिश करोगे तो वो एक्सप्रेशन को तुम निकालोगे एब्स्ट्रैक्ट करोगे तो वो एब्स्ट्रैक्शन कहाँ रियलाइज होगा. फिर तुम उसकी दूसरे टेक्स्ट के ऊपर चले जाओ, दूसरे टेक्स्ट के साथ कंपेयर करो जिसमें उन्होंने आपके लोगों को छोड़ दिया, किसी और को पकड़ लिया है, तो उन लोगों के लिए भी तो वो वैल्यूबल नहीं होगा ना. वो कहेंगे तो सिख है. बताने का मतलब ये है कि कुछ लोग ये कहेंगे कि ये एस्थेटिकली भी वैल्यूबल है, मैं इसकी एस्थेटिक्स को देखने की कोशिश नहीं करूंगा, मैं नहीं देखूंगा इसको, मैं नहीं देखूंगा. या पॉलिटिकली वैल्यू करने के लिए, यानी कि कोई चीज ऐसी चीज जिसको तुम पॉलिटिकली वैल्यू कर लो जो रिलीजियसली कॉन्ट्रडिक्टरी हो, तो आप कहोगे नहीं ये पॉलिटिकली भी वैल्यूबल है, ये सोशली भी वैल्यू, ये मॉरली भी वैल्यूबल, ये टेक्निकली भी वैल्यूबल है. तो बताने का मतलब ये है कि रिलीजन की कोशिश ये होती है कि वो हार्मोनाइज करे डिफरेंट कम्पीटिंग वैल्यू स्ट्रक्चर को और जिंदगी को खानों में बांटे नहीं, बल्कि उसको ऑर्गेनिक टोटैलिटी के अंदर रखे. इसलिए रिलीजियस लोगों के ऊपर एतराज करना बहुत आसान होता है, उसको गाली बकना आसान है, क्यों बेचारा वो रिकनसाइल करने की कोशिश कर रहा, बहुत सारी चीजों उसमें कहीं ना कहीं कमजोर हो गया, आपने कंडेम कर दिया उसको, कहीं पे तो कमजोरी दिखाएगा ना वो, तो बस अटैक करो वहां पे. और जो बदमाश कहते हैं जिंदगी को कंपार्टमेंटलाइज है, मुख्तलिफ खानों में बटी हुई है, कभी मैं ये हो जाता हूँ कभी ये हो जाता हूँ, उस पर अटैक करना मुश्किल है, मॉडर्निस्ट पे अटैक करना मुश्किल है, रिलीजियस आदमी पे अटैक करना आसान है. क्यों? क्योंकि मॉडर्निस्ट तो कंपार्टमेंटलाइज करता है, वो हार्मोनाइज करता है, जो हार्मोनाइजिंग फोर्सेज होती है उस पर अटैक करना हमेशा आसान है, आपके लिए आसान होता है, आप आसानी से अटैक करते हो उसके ऊपर, भक्ति करते हो और निकल जाते हो. लेकिन उसका काम बड़ा है और मुश्किल है, बड़ा काम जो होता है वो मुश्किल से ही हो पाता है, आसान काम आसानी से हो जाता है, उस पर एतराज उठाना भी आसान होता है. और बहुत सारे ऐसे स्पेस होती हैं जहां जाके वो सांस लेके आ जाता है, कि ब्रीडिंग ग्राउंड बहुत सारे होते हैं, इसका एक ही ब्रीडिंग ग्राउंड है, एक ही जड़ है, उस जड़ पे आप अटैक कर दो, उसको काट दो, बस पता बिस्तर बिस्तर हो जाता है. तो रिलीजियस प्लेन के ऊपर अदर का तायुन जो होता है उसकी एपिस्टेमोलॉजी और उसकी मेटाफिजिक्स के ऑर्गेनिक लिंक में होता है. और रिलीजियस माइंड जब किसी चीज को क्रिटिसाइज करता है तो वो भी बड़ी कॉम्प्लेक्स होती है, उसमें ये पता नहीं चलता कि आप उसको एस्थेटिकली क्रिटिसाइज कर रहे हो, मॉरली कर रहे हो, एपिस्टेमोलॉजिकली कर रहे हो, मेटाफिजिकली कर रहे हो, किस बुनियाद पर कर रहे हो. वो ऑल इन कंपैसिंग अटैक होता है. ऑल इन कंपैसिंग अटैक होने के नतीजे में आपको लगता है हौला हाथ मारा है, पता नहीं किस तरफ से अटैक कर रहा है ये. लेकिन जब वो पकड़ता है तो पूरी की पूरी जिंदगी को पकड़ता है, पूरी जिंदगी को गिरफ्त करता है. इसी वजह से आपने देखा होगा एक आम जाहिल सा आदमी होता है कन्वर्ट कर देता है. कैसे? क्योंकि उसकी जो ग्रिप पकड़ होती है वो बड़ी मजबूत होती है, पूरा पकड़ता है वो. उसमें एस्थेटिक्स भी होती है, उसमें मेटाफिजिक्स भी होती है, उसमें रियलिटी होती है, उसमें मोरालिटी होती है, उसके अंदर यू नो टेक्निकल बहुत कुछ होता है. जब वो पकड़ता है आदमी हिल नहीं सकता. और अगर वो इंसान का बच्चा होता है कन्वर्ट, जबकि मॉडर्निस्ट का हाथ हमेशा हौला पड़ता है, वो आपको एक मैदान में चित कर देता है, कोई बात नहीं इधर से तो उसको निकल जाऊंगा, आप निकल जाओ. तो प्रॉब्लम ये होती है कि रिलीजियस इंस्टीट्यूशन की बुनियाद पर नहीं बल्कि रिलीजियस पर्सनालिटी की बुनियाद पर भी बहुत इम्पैक्ट डालता है. और मॉडर्न इंस्टीट्यूशन को इंस्टीट्यूशनल स्ट्रक्चर की जरूरत होती है अपने सर्वाइवल के लिए, वरना वो सर्वाइव नहीं कर सकता. एक मॉडर्न आदमी जो कंपार्टमेंटलाइज लाइफ गुजारता है इसलिए मुतासर नहीं कर पाता, लिहाजा अपनी सपोर्ट के लिए उसे चाहिए होते हैं बड़े खौफनाक कदम के इंस्टीट्यूशन. उन इंस्टीट्यूशन के पीछे बैठकर आपकी गिच्छी दबाता है, आपके टेटवा दबाता है. अगर वो इंस्टीट्यूशनल सपोर्ट ना हो तो आप उसको दो मिनट में उड़ा दें. वो अपनी जोर लेकर आता है अपने इंस्टीट्यूशन के थ्रू. रिलीजियस जो लोग होते हैं उनके पास इंस्टीट्यूशन होते हैं, लेकिन जब वो मुकाबले पे आता है तो एज अ बींग आता है, एज अ पर्सनैलिटी आता है. और अगर उसके पीछे बैकअप पे बहुत बड़ा इंस्टीट्यूशन नेट भी हो तब भी मुतासर कर देता है. क्यों करता है? इसलिए कि वो हार्मोनाइज करता है उन पूरे के पूरे स्ट्रक्चर्स को, और अगर उसने हार्मोनाइज कर लिया तो बहुत ज्यादा पढ़ा लिखा ना होने के बावजूद भी इम्पैक्ट डालता है. जबकि साइंस और फलसफा दोनों के अंदर कंपार्टमेंटलाइजेशन पॉसिबल है बहुत ज्यादा, और उस कंपार्टमेंटलाइजेशन के नतीजे में उसका इम्पैक्ट प्रिज्यूम करता है खास तौर पर इंस्टीट्यूशनल सपोर्ट पे. अगर वो इंस्टीट्यूशनल सपोर्ट उस पर आ जाए तो इसका ओवरवेल्पिंग हो जाता है. तो जो लोग रिलीजियस इंस्टीट्यूशंस को कंपेयर करते हैं मॉडर्न इंस्टीट्यूशंस के साथ, ठीक काम नहीं करते. रिलीजियस इंस्टीट्यूशंस जो होते हैं ऑल इनकम्पैसिंग होते हैं, वो सिर्फ पॉलिटिकल इंस्टीट्यूशन नहीं होते. खलीफा जो होता है वो सिर्फ वो नहीं होता, बादशाह नहीं होता. अगर वो नहीं करता तो अपनी वो क्रेडिबिलिटी खो देता है, खो देता है वो अपनी अपनी स्ट्रेंथ खो देता है. और अगर वो उसको इख्तियार कर ले तो वो मैदान के मैदान उलट देता है. तो जो पर्सनैलिटी होती है उसका एक इम्पैक्ट होता है बड़ा जबरदस्त. वो हार्मोनाइज अगर कर ले, और हार्मोनाइज करने में कोई हाथी घोड़े नहीं लगते, ह्यूमन माइंड का कमाल है, वो हार्मोनाइज कर ले और उसका इजहार करे, तो फिर उसके लिए अगर इंस्टीट्यूशन उसकी सपोर्ट में नहीं है तो इंस्टीट्यूशन खड़े हो जाते हैं. तो जो हम बताने की कोशिश कर रहे हैं वो ये कि जो बार बार हम डिस्पोज करते हैं, और हम अदर कंपैरेटिव एनालिसिस तो किसी न किसी वैल्यू की बुनियाद पर ही होता है. तो तुम्हारा वैल्यू का सोर्स क्या है भाई, किस बुनियाद पर वैल्यू कर रहे हो उस चीज, ये तो बताओ. अगर आपने उस वैल्यू एनालिसिस को माइनस करकर कहा चलो भाई हम भूल जाते हैं कि हम कौन सी वैल्यूज रखते हैं, आ जाओ कंपेयर, तो भाई किस बुनियाद पे कंपेयर करोगे जब वैल्यू की बेहद को तुमने जो है वो मार्जिनलाइज कर दिया, फिर रेलेवेंट कर दिया, एजियोलॉजी को ही तुमने माइनस कर दिया, तो फिर बचा क्या जिंदगी में. इस वक्त तुम इस कमरे में बैठे हो, यहाँ पे अपना वक्त लगा रहे हो, क्यों? क्योंकि तुम इसे वैल्यू करते हो किसी दूसरी जगह पर वक्त सब करने से. और क्या है ये, वरना तुम होते ही यहाँ पर. कौन सी चीज है जो वैल्यू के मैकेनिज्म से बाहर है, एक जिंदगी में बता दो. वॉशरूम में तक जाते हो तब तक वो भी एक वैल्यू करते हो कि भाई इस स्पेस को मैं वैल्यू करता हूँ किसी दूसरी स्पेस में. कौन सी जिंदगी का दायरा है भाई जहाँ पर वैल्यूज नहीं है. अब तुम कहो इसको तो हम गद्दे से एक तरफ आ जाओ इल्म की बहस कर, भाई इल्म की बहस कोई वैल्यू से माइनस थोड़ी होती है. वैल्यूज को तुम माइनस करके थोड़ी कोई इल्म की बहस कर सकते हो. ये तो बताओ तुम्हारी वैल्यूज का सोर्स क्या है, कहां से आ रही है तुम्हारी वैल्यू. आपने जो भी इल्म ताकतवर होगा वो वैल्यू डिटरमिन करेगा, वो वैल्यू डिटरमिन नहीं करेगा, वैल्यू डिटरमिन करेगी कौन सा इल्म चलेगा. वैल्यू डिटरमिन करती है कि कौन से इल्म को तुम इल्म मानोगे और कौन से इल्म को तुम इल्म नहीं मानोगे. जिस इल्म को तुम इल्म मानोगे वो तुम्हारे वैल्यू स्ट्रक्चर से डिटरमिन होगा. इल्म से थोड़ी डिटरमिन होगी वैल्यू, वैल्यू स्ट्रक्चर से डिटरमिन होगा. अब अगर तुम्हारे लिए वेयर फ्रॉम और वेयर टू के सवाल है ही इररिलेवेंट, तो फिर जाहिर है कि तुम एक जो वैल्यू स्ट्रक्चर लेकर आ रहे हो वो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड है, ये तो एक प्योरली मेटाफिजिकल पोजिशन है. तो आप वैल्यू कर नहीं सकते मेटाफिजिकल एनालिसिस के बगैर, या मेटाफिजिकल प्रजम्पशन के बगैर, या मेटाफिजिकल ग्रैंड नैरेटिव के बगैर जो हम क्लेम करते
हैं. लेकिन इसका जो मतलब बुनियादी मसला है वो तो ये है कि वैल्यू हम तो नहीं दे रहे, वैल्यू स्ट्रक्चर को हम पर इंटरलिजन के जरिए इम्पोज कर दिया गया है. अब तो इम्पोजिशन ऑफ द वैल्यू स्ट्रक्चर है, तो जाहिर है अब हम जो भी वैल्यू दे रहे हैं वो तो उस जबर के तहत हमने अख्तियार किया हुआ, इससे कैसे ऊपर उठ.
देखिए मसला ये होता है कि ऐसा नहीं हुआ कि वो आपके इंस्टीट्यूशन इम्पोज कर दिए सब कॉन्टिनेंट की हद तक. अगर हम देखें या पोस्ट कॉलोनियल सोसाइटीज पर जो सोशल इंस्टीट्यूशन, जो पॉलिटिकल इंस्टीट्यूशन, जो इकोनॉमिक इंस्टीट्यूशन, जो कल्चरल इंस्टीट्यूशन, जो अप टू सम एक्सटेंट लीगल इंस्टीट्यूशन इम्पोज किए गए, वो लोगों पर जबर के तहत इम्पोज तो कर दिए. लेकिन एक पूरा का पूरा 200 साल का इल्मी सफर है जिन्होंने रैशनलाइज किया उन इम्पोजिशन को, आपके लोगों ने किया. कुरान और सुन्नत की हदीसें आयतें और ये और वो और अपने अकाबरीन की अल्लम गल्लम एक्सप्लेनेशन देकर उस बदमाशी के निदान को उन्होंने जस्टिफाई किया. 200 साल तक ये करते हैं, वो है जिम्मेदारी. ऐसी हवाओं में नहीं खड़ा भाई सिस्टम. उसके पीछे आप अगर तलाश करने जाएं तो आपको जॉन डूवी या व्हाइट हेड या मैकेले या ये दूसरे लोग नहीं मिलेंगे, आपके अपने लोग मिलेंगे। और उन्होंने क्या किया, उन्होंने जस्टिफाई किया है उस पूरे के पूरे सिस्टम को, और ये समझा कि इसमें कंपैटिबिलिटी है, कंपैटिबिलिटी है इसके अंदर। वो कंपैटिबिलिटी उन्होंने तलाश की, लोगों ने उसे कबूल कर लिया, और लोगों ने समझा कि इन दोनों वैल्यूज के अंदर कोई कॉन्ट्रडिक्शन नहीं है। वैल्यू को हार्मोनाइज करकर कन्वेंस किया लोगों को। अच्छा आदमी को गलती कर, वो कहता है कि जब बुरा आदमी अच्छे को मारता है तो लोग अफसोस करते हैं कि भाई बुरे आदमी जीत गया और अच्छा आदमी आ, जब अच्छा आदमी बुरे को मारता है लोग खुश होते हैं। अच्छा अच्छा, जब बुरा बुरे को मारता है तब भी लोग खुश होते हैं, चलो एक बुरा तो कम, लेकिन जब अच्छा अच्छे को मारता है तो ट्रेजिडी होती है। ट्रेजिडी, ट्रेजिडी, यू कांट डू एनीथिंग। अच्छे ने अच्छे का गला काट दिया, अच्छा अच्छे से लड़ गया अच्छाई के उसूल के लिए, दोनों ने मारा एक दूसरे को और दोनों अच्छे थे और दोनों ने एक दूसरे को मारा। इट्स ए ट्रेजिडी, ट्रेजिडी है हमारी कि अच्छे लोगों ने काट दिया, अच्छे लोगों ने उन इनकम्पैटिबल वैल्यू स्ट्रक्चर को हार्मोनाइज किया और अपनी वैल्यू स्ट्रक्चर के साथ कंपैटिबल समझा उसको। ठीक है, उनसे गलती हो गई, हमें तो नहीं लगता ये, हम तो ये करेंगे जो बताएंगे कि ये तो कंपैटिबल है, और ये बताते रहेंगे जब तक के लोग नहीं समझ में नहीं आता। तो जो चीज आप वैल्यू कहते हैं उसे पूछे ना, कैसे तुम इसको हार्मोनाइज करते हो, तुम कैसे इसको हार्मोनाइज करते हो। उसने अगला इंसान ये कि उसने बगैर पढ़े ही हार्मोनाइज कर दिया। हार्मोनाइजेशन के लिए जरूरी है जहालत भी, बहुत ज्यादा इल्म भी चाहिए होता है, कभी कभार जहालत भी होती है। जहालत जो होती है वो भी आपको हाँ मुझे तो कोई प्रॉब्लम नजर नहीं आती, ठीक है ना। अगर तुम बोलो कि भाई हाइजेनबर्ग प्रिंसिपल जो ऑफ अनसर्टेनिटी जो है ये होल रूल से उसका साथ क्या ताल्लुक है, ये मुझे तो लगता है इसमें कोई प्रॉब्लम नहीं। ना आपको पता है हाइजेनबर्ग प्रिंसिपल क्या है, ना आपको पता है होल रूल क्या, ना आपको पता है ऑर्बिट क्या, ना आपको पता है इलेक्ट्रॉन क्या, आप मुझे तो इसमें कोई प्रॉब्लम नजर नहीं आती। एक एच से शुरू हो रहा है और ये भी एच से शुरू हो रहा है, होल रूल हाइजेनबर्ग प्रिंसिपल दोनों में मुमाचला होती है, मुझे तो इसमें कोई प्रॉब्लम नहीं है। तो सब लोग हैं हाँ ठीक है ठीक है, एक ही एक ही बात, दोनों एक से शुरू हो रहे। तो ताल्लुक पैदा करना कौन सी बड़ी बात है, जहालत हो ताल्लुक ही ताल्लुक, इल्म जो होता है वो आपको बताता नहीं ये तो इससे नहीं खेल सकता या ये इससे नहीं हो सकता। तो अगर जहालत हो तो अच्छी में ताल्लुक पैदा हो जाएगा। तो अगला दिन का ये कि उन्होंने बगैर पढ़े एक अच्छा, उन्हें पता ही नहीं कि क्या जो निवाला मुंह में डाल रहा हूँ चबा सकूंगा या नहीं, तो मुंह में डाल लिया, मुंह बड़ा था चबा लिया, निकल गया, निकल तो गया लेकिन हजम नहीं हुआ। हम चाह रहे हैं उल्टी कर, उस वक्त तक हम करते रहेंगे जब तक वॉमिटिंग ना करते, तो वॉमिटिंग कराना है लोग कराते हैं, ये भी एक तरीका और इलाज होता है वॉमिटिंग, हजम नहीं हुआ इंशाल्लाह हजम नहीं हुआ। तो बताने का मतलब ये है कि भाई ये वैल्यू आप जो करते हैं हवाओं में बैठ के वैल्यू नहीं करते आप किसी चीज को, उसके पीछे कोई ना कोई रैशनल होता है और वह रैशनल इन्होंने बना दिया। ये ऐसे ही नहीं खड़ा हुआ जमहूरी निजाम, लोग ईमान लाए, इस सब कॉन्टिनेंट का तो प्रॉब्लम है, लोग ईमान ले आते, ईमान ले आना, ईमान लाया जमहूरियत के ऊपर, आप चाहे वो वर्क करे नहीं करे, जमहूरियत का तसव्वुर रहता तो अच्छे लोग आते थे। ये किसने बता दिया इनको, जमहूरी निजाम अगर तसव्वुर से होता रहे तो अच्छे लोग आते हैं, ये किसने बताया, कैसे क्या इसकी इंपेरिकल एविडेंस बताओ ना, दुनिया में कहां अच्छा आदमी आया तुम्हारे ख्याल में। ये जो है इंडिया का प्रेसिडेंट क्या नाम है मोहन सिंह, मनमोहन सिंह इंदिरा गांधी के मुकाबले का आदमी है, उत्सुकता का आदमी है, उसका दिमाग उत्सुकता का है, नहीं दिमाग है भी कि नहीं उसका, मुझे शक है उसका दिमाग है, सिर्फ पगड़ी पहना हुआ है, कुछ नहीं है उसके, खाली है बिल्कुल, बिल्कुल खोखला आदमी, वो नेहरू से बड़ा आदमी है, गांधी से बड़ा आदमी है, वो तस्वीर के साथ
इसलिए इसलिए बेहतर आदमी बेहतर आदमी आ गया है. वो बुश जॉर्ज बुश जो था वो निक्सन से बेहतर आदमी था. एल गोर के साथ बदमाशी करके आके बैठ गया भाई, भूल गया उसने दो बार इलेक्शन जीत गया. उसने तो सिर्फ जरा सी वो गुआंटानामो मोबे बना के उसने चला दिया, कितने साल तक कोई छी नहीं कर सका उसके सामने. वो उसने सिर्फ जरा सा वो करवा लिया था इन्वेस्टिगेशन वॉटरगेट स्कैंडल, रिजाइन कर दिया उसने. निक्सन से बेहतर आदमी है कि मॉरली किसी सदा को पर रोजवेल से बेहतर आदमी है. यूरोप को ही देख लो, कौन सा आदमी पिछले आदमी से बेहतर है? खबीज हो जाता है इंसान, ज्यादा खबीज आदमी को प्रेफर करते हैं. आपके माशरे का जो खबीज तरीन आदमी होगा उसके जीतने के इम्कान सबसे ज्यादा होगा, शरीफ आदमी के जीतने के इम्कान सबसे कम होगा. तो आप जब ये कहते हैं तो कौन सी बुनियाद पे भाई तुम ये वैल्यू कर रहे हो डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर को? बताओ ना इंपेरिकल एविडेंस. आप कहते हो नहीं भाई, हमें इससे कोई सरोकार नहीं कि कोई आदमी क्या है, हमें इससे क्या करना, हमारे मफादात का वो तहफ्फुज करें. तो इसका मतलब है आपने डिटैच कर दिया ना पॉलिटिकल वैल्यू को मॉरल वैल्यू के साथ, डिटैच कर दिया आपने, डिटैचमेंट की ना आपने. तो ये किसने किया? सिस्टम ने किया है ना. अब आप इस सिस्टम से उम्मीद रखें कि जब अच्छे आदमी आएंगे सब लोग नेक भी हो जाएंगे, सब लोग शरीफ भी हो जाएंगे, इस्लाम भी आ जाएगा, तरक्की भी हो जाएगी, सब चीजें हो जाएगी. तो सबसे पहले इस्लाम तो फिर इंडिया वहां आना चाहिए अफ्रीका में. सबसे ज्यादा सफर तो उसका ही है, 1776 से है डेमोक्रेसी, वहां आना चाहिए. अच्छा तो वहां अच्छा नहीं मजहब ही है तो सबसे ज्यादा क्रिश्चियनिटी वहां आनी चाहिए, वो भी नहीं आ रही. पिछले साल हर साल जो अमेरिकन चर्च जो है कैथोलिक कॉम्पनसेशन देता है हर साल, अभी आज बीबीसी के अंदर रिपोर्ट है $340 मिलियन अमेरिकन कॉम्पनसेशन दिया है सेक्सुअल अब्यूसमेंट के लिए कैथोलिक चर्च, अमेरिकन कैथोलिक चर्च. और जो विक्टिम्स हैं वो 10 से 13 साल के बीच के. जो आर्म बिशप है उसने कहा कि भाई ये तुम लोग क्या कर रहे हो, रैम खाओ हमारे साथ. तो तुम्हारे ख्याल में जो अमेरिकन रिलीजियस जो क्लास थी वो उस सतह की इम्प्रूव हुई है, डिटोरिएट कर गई डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर में जाने वाले, बढ़ी है रिलीजियोसिटी, कम हो गई, इम्पैक्ट उसका बड़ा घटा. जो तुम दुनिया में कह रहे हो यहां पर बढ़ जाएगा है? तो इंपेरिकली भी ठीक नहीं कहते. अब आप कहते हैं नहीं, हम ये कहते हैं कि हमें जो दिल में आए वो हम करते रहे और ये सिर्फ जमहूरियत के अंदर हो सकता है, इसलिए हम जमहूरियत को वैल्यू करते हैं. तो बोलो हाँ ये बोलो, ये कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड से कंसिस्टेंट है, ये बात करोगे तो समझ में आ जाएगा. ऐसा निजाम जिसमें जो जो करना चाहे वो कर सके, फ्रीडम को एक्सरसाइज कर सके, तो ठीक है, फिर ठीक है, फिर जमहूरियत ठीक. लेकिन ये तुम कहो क्या नहीं रिलीजियोसिटी बढ़ती है, रिलीजियस टॉलरेंस बनती है, बिल्कुल नहीं बनती, ना रिलीजियस टॉलरेंस बनती है ना रिलीजियोसिटी बनती है, ऐसा तो बिल्कुल नहीं. अब आप कहेंगे बढ़ना चाहिए, क्यों नहीं बढ़ना चाहिए? इसका मतलब फिर आप कहते हो रिलीजन को वैसा नहीं है होना चाहिए जैसा वो है, या रिलीजन वैसा नहीं है जैसा उसे होना चाहिए. तो इम्पोर्टेंट बात यह है कि आप किसी भी चीज को वैल्यू के फ्रेमवर्क से बाहर नहीं कर सकते. आप रिलीजन को डेमोक्रेटिक वैल्यूज के ऊपर परखोगे या रिलीजन को की बुनियाद पर डेमोक्रेटिक वैल्यूज को परखोगे, ये आपके ऊपर है. आप बता दो किसको किसके ऊपर परख रहे हो. आप बताओ कि आप मार्केट वैल्यूज की बुनियाद पर डेमोक्रेटिक प्रोसेस को जांचोगे या डेमोक्रेटिक प्रोसेस को मार्केट वैल्यूज से परखोगे, बताओ आप. तो ये तो आप बताते नहीं. इम्पॉर्टेंट चीज जो हम बताने की कोशिश कर रहे हैं वो ये कि जो वैल्यू की डिस्कोर्स है हवाओं में नहीं खड़ी हुई होती, ये बिल्कुल सॉलिड फुटिंग के ऊपर खड़ी होती है. और पूरी 24 आवर्स जो होते हैं ना तुम्हारे सुबह जब, वो एक खास रंग के वैल्यू एक्सप्रेशन होते हैं, वो वैल्यू गवर्न्ड एक्सपीरियंस होते हैं, एक्सप्रेशन होते हैं, एंटीसिपेशन होती है, डिसअपॉइंटमेंट होते हैं. इल्मियत और मेटाफिजिक्स कि अगर हार्मनी उसके अंदर होगी तो वो इम्पैक्ट डालेगी, और अगर वो डिसलोकेट होगी तो आपकी जिंदगी बेवकत समझी जाएगी. अगर आप जिंदगी में
religious metaphysical assumptions ko value ke plane par reflect nahi karte. Value ki satah par jaate ho to market values ke operators istemal karte ho to phir log kahenge yaar ye aisi badmaash aadmi.
एक साहब ने अपना ख्याल ये पेश किया था कि जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम आए तो इल्म ज्यादा था, उसके बाद फिर इल्म कम होने लगा. मैंने तो आपकी राय है या आपका इल्म है या आपका ईमान है या आपका तजरिया है, ये उनकी राय थी. मतलब
نہیں میرا یہ خیال ہے کہ اس کا اس کی سپورٹ پہ ہوتی ہے ایک خاص قسم کی علمیت, ایک خاص قسم کی میٹافزکس, اور اگر نہیں ہوتی تو وہ ویلیو اسٹرکچر جنریٹ کرتا ہے اپنی اپسٹمالوجی اور اپنی میٹافزکس اپنے سروائیو کے لیے, ورنہ وہ سروائیو نہیں کرتا. السلام علیکم, میں یہاں پر ہوں شعبہ تحقیق و تعلیم, ہاں میں اپنے لیکچر میں ہوں. تو جتنی بھی آپ دیکھیں کہ مارکیٹ نے اپنے آپ کو کیسے ایکسپینڈ کیا ہے, مارکیٹ نے ایسا ویلیو اسٹرکچر جنریٹ کیا جس کی بیک پر ایک میٹا فزکس بھی ہے, جس کی بیک پر ایک اپسٹمالوجی. ایسی تو نہیں کھڑا ہوا, ہواؤں میں تو نہیں کھڑی ہوئی نا مارکیٹ. مارکیٹ کے اندر کون لوگ آ کر سکسیزفل ہوں گے اور کون ان سکسیزفل ہوں گے, اس کو جانچنے کی ایک علمیت ہے نا, اپسٹمالوجی, اور اس کے نتیجے میں ایک خاص قسم کے تصور حقیقت ہے کہ حقیقی طور پر انسان کیا ہے, انسان کی حقیقت کیا ہے. انسان پلیجر سیکھیں گے اینیمل, چونکہ پلیجر سیکھیں گے اینیمل ہے اس لیے ایک ایسا معاشرتی ڈھانچہ ہونا چاہیے جس میں انسان اپنے پلیجر کو زیادہ سے زیادہ میکسیمائز کر سکے. اور ریاست کا کیا کام ہے, ایک ایسی ریاست کا قیام جس کے نتیجے میں زیادہ سے زیادہ پلیجر میکسیمائز ہو سکے, اور پلیجر میکسیمائزیشن اور ڈسٹریبیوشن کا میکانزم کیا ہونا چاہیے, وہ مارکیٹ ہونا چاہیے. تو جب انسان اس بات پہ مطمئن ہو جائے کہ انسان پلیجر سیکر ہی ہے اور پلیجر سیکنگ اینیمل کے لیے پلیجر سیکنگ میکانزم جنریٹ کرنا معاشرتی ذمہ داری بھی ہے اور ریاستی ذمہ داری بھی ہے اور اخلاقی ذمہ داری بھی ہے, تب کہیں جا کر مارکیٹ کی ڈومینیشن اسٹیبلش ہوگی, ورنہ تو مارکیٹ ڈومینیشن اسٹیبلش ہی نہیں ہوگی. اب اگر فرضیہ تمہارے مذہبی لوگ بھی کہیں ہاں ان سے یہ نیچرل ہے کہ انسان لذت پسند ہوتا ہے, جو اسلامک اکنامکس کا پورا میکانزم ہے انسان کو پلیجر سیکر مانتا ہے, ایکسپلسٹلی مانتا ہے, امپلیسٹلی نہیں, ایکسپلسٹلی کہتا ہے, ایکسپلسٹلی کہتا ہے کہ انسان کے اندر یہ دونوں ٹینڈنسیز ہیں. کہتا ہے کہ نہیں, جاؤ جا کے ٹیکسٹ پڑھو, کہتا ہے دونوں ٹینڈنسیز ہیں. اچھا بھائی دونوں, لیکن اس ٹینڈنسیز کو حاصل کرنے کا ایک جائز طریقہ ہے, کیا جائز طریقہ ہے؟ جائز طریقہ وہ ہے جو ہم اسلامک اکنامکس میں بتا رہی ہے, اور ناجائز طریقہ جو کہ سیکولر اکنامکس میں بتا رہی ہے. اور سیکولر اکنامکس جو کچھ چاہتی ہے وہی اسلامک اکنامکس بھی چاہتی ہے, صرف اس میں اسلام لگا دیا. تو بھائی تم نے وہ دیکھا, وہ تم نے جا کے دیکھا, انکارڈیج انلائٹنمنٹ دیکھا تم نے, کیا کس دنیا میں کہیں سے کوئی آیت نکال کر لیا ہے, کوئی کچھ لیا, اس میں ایک ہزار آیتیں کاؤنٹر آیتیں پروڈیوس کی جا سکتی ہیں کہ یہ رویہ زندگی کا ٹھیک نہیں ہے, دکھایا جا سکتا ہے, لیکن ان کو نہیں دکھاتے. کیوں نہیں دکھاتے؟ اس لیے کہ قدر کا پیمانہ یہی ہے ترقی, تو ترقی تو نہیں ہو سکتی بغیر فائنینس جنریٹ کیے, تو فائنینس کے بغیر ترقی نہیں ہو سکتی. تو آپ نے پورا کا پورا ایک علم کا ڈھانچہ کھڑا کر دو, تو وہ علمیت کے بغیر نہیں چلے گا, ہواؤں میں نہیں چلے گا.
لیکن جب ان کے سامنے مطلب اخبار آتی ہیں, چلے آپ اسلامی مطلب اکنامکس لے آئے اور سیکولر اکنامکس ہے, ٹھیک ہے نا, لیکن جو شخصیت ظہور کرتی ہے اس کی اقدار, وہ جو اس کی طبیعت اور اس کی جو ماہیت اور جو اس کی حقیقت ہے اس میں اس کی اقدار میں اور جو ایک سیکولر مطلب اسٹرکچر سے آتی ہے اس کی اقدار میں اس کے رویوں میں اس کے مزاج میں اس کی عادات میں اس کے اطوار میں کوئی فرق نظر نہیں آتا تو پھر بھی وہ کیوں وجود نہیں کرتے اس کی کیا وجہ ہوتی ہے
بنیادی طور پر گناہ کو چونکہ پرسنل چیز کے طور پہ لیا جاتا ہے گناہ پرسنل ہی ہوتا ہے چونکہ وہ پرسنل چیز ہوتا ہے اس لیے آپ کہتے ہیں یہ پرسنل چیز ہے اس کا تو ہم کچھ نہیں کرتے لیکن نظام تو ٹھیک ہے کیونکہ ہم نے اس کو شریعت کنسٹرینٹ ہے لیکن یہ کہ گناہ گار کو انسان پھر 80 لاکھ کی گاڑیاں بیٹھ جاتے ہیں تو بھائی جو طرز زندگی ویلیوبل تھا مارکیٹ کے لیے وہ جب تم اختیار کرو گے تو تم بازاری ہو جاؤ گے نا بھائی اور وہ ویلیو اسٹرکچر جو کہ ریلیجن تم ریلیجیس ہو جاؤ گے تم بازار کی اقدار اختیار کرو گے اور ریلیجیس ہو یہ تو نہیں ہو سکتا یہ تو نہیں ہو سکتا بازار میں بازاری چلے گا بازاری پند میں کرنا پڑے گا کرو بازاری پند اگر تم نے اپنے بینک کے اندر تم نے اے سی ویسی نہیں رہا لوگ آئیں گے سارے بینک تین کی چھتے ہو پیٹی کے اوپر بیٹھے ہو آئے پیٹی پہ بیٹھے ہوئے تین کی چھتے پیسہ لے کے بھاگ جائیں گے میں تو نہیں تو آپ وہ طرز زندگی اختیار کرو گے جو مارکیٹ میں چلنے والی ہے اور مارکیٹ میں کیا چلے گا یا نہیں چلے گا مارکیٹ طے کرے گی نا بھائی تم کہاں سے طے کرو گے مارکیٹ طے کرے گی نا مارکیٹ میں کیا چلے گا اور مارکیٹ کو اون کرتا ہے کیپیٹل اٹ از ناٹ دا مارکیٹ ہو اونز کیپیٹل اٹ از دی کیپیٹل ہو اونز مارکیٹ کیپیٹل کس چیز میں بڑھے گا وہ تو کیپیٹل طے کرے گا نا تم کہو گے یہ کنسٹرینٹ وہ کنسٹرینٹ اتنی کنسٹرینٹ لگا رہے پھر میں کہیں اور چلا جاتا ہوں جہاں کنسٹرینٹ نہیں ہے تو وہ اپنی ویلیو کے ساتھ ویلیو کو سسٹین کرنے کے لیے آپ کو ایک ایپسٹمالوجی چاہیے ہوتی ہے اور ایک میٹا فزکس بھی چاہیے ہوتی ہے آپ کسی آرٹسٹ سے پوچھو تو وہ صرف ایتھیٹک پلین پہ نہیں رہے گا وہ ایک میٹا فزکس بھی جنریٹ کرے گا ایک ایپسٹمالوجی بھی جنریٹ کرے گا ہوا میں تھوڑی بیٹھا ہوگا ٹی وی پہ بتا رہا وہ ایک پروگرام کر رہی ہے وہ عورت وہ کہہ رہی ہے کہ چلو ہمیں بتائیے یہ مولوی لوگ جو ہے یہ ناچنے سے منع کرتے ہیں اور تو بڑی گندی بات ہے کیونکہ سب ناچتے ہیں جانور بھی ناچتے ہیں دکھا رہا ٹی وی پہ کٹ دکھا رہا دکھا رہے ہیں وہ گپتگو کر رہے ہیں بڑے انٹلیکچوئل امین پیر زادہ اور وہ یہ سب بیٹھے نا اور مور ناچ رہے اور وہ کیا کہتے ہیں کبوتر ناچ رہے ہیں سب ناچ ساری دنیا میں سبھی تو ناچ کائنات میں ایک ریجن اور تو پھر وہ ایک آگے کہیں گے لیکن طوائفوں کو یہ برا بلا کہتے ہیں لیکن وہ بھی تو ایک پیس آف آرٹ ہے اب بھائی یہ تو پیس آف آرٹ کا مظاہرہ کرتے ہیں اور اس کے ساتھ جو بری چیزیں ہیں وہ تو آپ وہ تو سب تھوڑی کرتے ہیں تو سب انہوں نے ثابت کر دیا کہ چونکہ نیچر میں سبھی ناچ رہے ہیں انسان پہ مرزول نہیں ہے سمینا بھی رہے گا بھائی دیکھیں مور بھی ناچتا ہے اور یہ بھی ہرن بھی ناچتا ہے سب ناچتا ہے انسان نہیں ناچے یہ تو بڑی ظلم کی بات ہے گندی بات ہے اور یہ کہ وہ لوگ دسیا نوسی بات ہے اس کے بعد وہ سب چلتے گھر چلے میرے سے بات کر لیتے ہیں میں کو بتاتا کہ ہر ناچ کا کی اختتام جو ہوتا ہے نا وہ میٹنگ پہ ہی ہوتا ہے ہر ناچ مور جو ہے وہ نہیں لگاتا تماشا نہیں لگاتا مور ناچنے اور دوسری بات زیادہ تر تمام فیمیل میل اسپیشیز ناچتی ہیں فیمیل اسپیشیز نہیں ناچتی کسی ایک میں بھی میل اسپیشیز ناچتی ہرن ناچتا ہرنی نہیں ناچتا ہرن ناچتا شیر ناچتا کبوتر ناچتا مور ناچتا یہ انسانوں میں الٹا ہے
مرد عورت کو اٹریکٹ کرتا ہے, عورت مرد کو اٹریکٹ نہیں کرتا, اپنی قوت دکھاتا ہے کہ میں طاقتور ہوں, میں تمہاری حفاظت کر سکتا ہوں. مور کوئی اس کو سیڈیوس نہیں کر رہا ہوتا, وہ اپنی طاقت کا مظاہرہ کر رہا ہوتا ہے, میں پروٹیکٹر ہوں تمہیں, تمہیں پروٹیکٹ کر سکتا ہوں اور تمہاری جنریشنز کو پروٹیکٹ کر سکتا ہوں. اور اس کا اختتام میٹنگ پہ ہی ہوتا ہے. اب آپ کہیں یہ سب لوگ آ کے اپنے گھر میں بیٹھیں گے اور میرا نام لے گا, واہ 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 ماشاء اللہ سبحان اللہ الحمد للہ سب شرافت, کبھی نہیں جائے گا اس میں, شرافت سے کیوں جائے گا وہ گھر. نیچرل ہے وہ اگر یہ کرے نیچرل, لیکن انسان سے بتایا بیٹا تم صرف انسٹنکٹ نہیں ہے, تمہاری کچھ ویلیوز بھی, تم نہیں کرو یہ. بتانے کا مطلب یہ ہوتا ہے کہ اب وہ اس نے ایک میٹافزکس بھی پیش کی, اس نے ایک ایپیکچر جتنی ہی چمپو گیری کی ہو بک دیا نا اس نے, کروڑوں لوگوں کے سامنے بک بک کر کے چلی گئی, کبھی اس کی ملاقات نہیں ہوئی کسی کے ساتھ, یا اگر ہو سکتی تھی تو انہوں نے بلایا نہیں ہوگا کسی ایسے آدمی کو کہ اس کو اس کا ٹریٹما دبا دے. لیکن چونکہ انہیں تو جو کہنا تھا وہی کہنا کہنے والا تھا, لیکن امپورٹنٹ بات یہ ہے کہ مارکیٹ کے لیے کیا فرینڈلی ہے, ناچنا فرینڈلی ہے یا نہیں, مارکیٹ میں چلنے والی بات کون سی, مارکیٹ میں چلنے والی بات ہے ناچنا, کیپٹل کے انٹرسٹ میں ہے ناچنا, کیپٹل کے انٹرسٹ کے خلاف ہے پردہ. کیوں پردہ کر لو تو چیزیں کیسے بکیں گی, مارڈن کیسے لگاؤ گے, کیوں لگاؤ گے مارڈن, سن بلاک کیوں لگاؤ گے, سن پڑے گا کہیں تو لگاؤ گے نا, سن بلاک کی ضرورت ہی نہیں, سن بلاک انڈسٹری کیا کر گھاڑ میں جائے گی. انہوں نے کہا تھا کہ پاکستانی عورت کا جو انکورڈ باڈی ایریا ہے اگر ہم اس کو 7% بڑھا دیں تو ہماری پروڈکٹ کی جو سیل ہے وہ 33% انکریز کر دیں. یہ اس کی فارماسیوٹیکل انڈسٹری ہے, بہت زمانہ ہو گیا فائٹ میں چپی تھی. تو بتانے کا مطلب یہ کہ اگر کوئی آدمی یہ کہے کہ یہ جو ٹی وی پہ آ کے بک بک کر رہے ہیں اینکر پرسن, اس کو 6 لاکھ روپے مل رہے ہیں کہ پردہ کیا ہے اور نہیں ہے یہ, اور وہ آ کے بک بک شروع کر دے اور ویلیو کرنا شروع کر دے یہ سوچے بغیر کہ اس میں کیا چیز مارکیٹ کی فرینڈلی اور کیا چیز مارکیٹ, تو وہ بچ جائے گا, چھوڑ دے گا اس کو, اوپر جو بیٹھا ہوا چھوڑ دے گا, وہ کہے ہاں ٹھیک ہے تم تو تم نے تو صحیح بات کی, تم جو بات کر رہے ہو اس کا کیا تعلق ہے اس پورے میکینزم کے ساتھ, وہ کہاں فٹ ہوگی, یہ تم نے دیکھا یا نہیں دیکھا, یہ نہیں دیکھا تو تمہاری خیر نہیں, اگر تو تم جائیں گے تو کوئی مسئلہ نہیں, اللہ نے مجھے پتہ ہی نہیں تھی, اچھا ٹھیک ہے نہیں پتہ بھی چلو کوئی بات نہیں, لیکن یہ کہ دیکھو یہ تھوڑے دن کے لیے تم جہنم میں جانا چاہیے, لیکن اگر تمہیں پتا تھی پھر بھی پھر تو تم باہر نہیں آتے, اب تم ادھر ہی رہو. تو بتانے کا مطلب یہ کہ آپ جب کوئی بھی مور ویلیو پوزیشن لیتے ہیں نا, اس کو لنک کرنے کی کوشش کرتے ہیں اس میٹافزکس سے بھی اور ایک ایپسٹیمالوجی سے, جتنی طاقتور ہوگی اتنی زیادہ دیر سروائیو کرے گی. جو کنٹمپرری میٹافزکس ہے اور کنٹمپرری کانشیسنیس آف بینگ ان دا ورلڈ کی ہے, اس کے پیچھے ہزاروں نہیں لاکھوں انسٹیٹیوشن کھڑے تھے. جب ہم بک بک کرتے ہیں تو آپ کو ایک کانٹ سے دوسرے ایک کانٹ سے اڑا کے سو جاتا ہے, لوگ پتنی اتنے بڑے بڑے لوگوں نے ایسی باتیں کی ہیں, نیچے ہم نے الڈو بنا ہے تو اس کی بات میں ہم کام نہیں کریں. بہت سارے لوگوں نے بےچاروں نے بولا ہوگا ان کی بھی کام نہیں دھرا. تو بتانا مطلب یہ کہ وہ جو ڈسکورس کانشیسنس آف بینگ ان دا ورلڈ کو سپورٹ کر رہا ہے وہی پریویل کرے گا نا بھائی, وہی طاقتور ہوگا, کانشیسنس آف بینگ ان دا ورلڈ کو وہ کمزور کر دے گا. کانشیسنیس جو ہے وہ تمہارا ادراک ہے, تمہاری ایکسپینشن ہے نمبر ون, کہ تم تمہارے ہونے کا احساس ہے. ہیومن کانشیسنیس کے بارے میں کئی ایکسپلینیشن, ایک ایکسپلینیشن تو یہ ہے کہ بھائی کانشیسنیس جو ہے وہ تمہیں اس قابل بناتا ہے کہ تم معنی میننگ گیونگ ایکٹیویٹی میں پارٹیسپیٹ کر سکو. तो कॉन्शियसनेस तुम्हारी वो सलाहियत है जिसकी बुनियाद पे तुम जिंदगी को मायने देने के अमल में शरीक होते हो। सही है, कॉन्शियसनेस की एक एक्सप्लेनेशन ये भी है। कॉन्शियसनेस की एक एक्सप्लेनेशन जो कि हाइडेगेरियन एक्सप्लेनेशन है वो है कॉन्शियसनेस इज ऑलवेज ऑफ समथिंग। कॉन्शियसनेस इज ऑलवेज ऑफ समथिंग, आपको किसी चीज का शऊर होता है अपने अलावा, और अपने अलावा किसी चीज का शऊर होने के नतीजे में आपको अपना शऊर होता है। तो कॉन्शियसनेस इज ऑलवेज पॉइंटिंग टूवर्ड समथिंग अदर देन इटसेल्फ, यानी कि मुझे शऊर है किसका, अपनी अकदार का। तो अपनी अकदार के शऊर से मुझे किसका एहसास होता, अपना। मुझे शऊर है अपने इर्द गिर्द की चीजों का, तो उन इर्द गिर्द की चीजों के जरिए मैं अपने आप को जानता हूँ। ये एग्जिस्टेंशियलिस्ट एक्सप्लेनेशन है कॉन्शियसनेस। सही है, कॉन्शियसनेस की एक सतह जो है वो ये भी है कि इंसान अपने रब को पहचाने। सही है ना, यानी कि जो उसका क्रिएटर है उसको वो पहचान ले, और जो अपने क्रिएटर को नहीं पहचानता वो एलियनेटेड है। कॉन्शियसनेस तो है लेकिन वो खुद से बेगाना है, वो अपने आप को ही नहीं पहचान पाया। सही है, कॉन्शियसनेस में लाइफ है और विल है। लाइफ और विल उसकी दो डिफाइनिंग कैरेक्टरिस्टिक्स है। हाइडेगर कहता है इसमें इंटेंशनैलिटी भी है, लेकिन इम्पोर्टेंट बात यह है कि तुम्हें तुम्हारे वजूद से जो आगाह रखे वही है कॉन्शियसनेस आमतौर पर। तो मेरा जो कॉन्शियसनेस है अगर मेरे वजूद के इदराक के लिए खुदा पे इन्हिसार बिल्कुल नहीं करता, और अगर कोई बताए तब भी कहे नहीं मुझे फिर भी कोई मैं इन्हिसार नहीं करता, तो मैं बल्कि मैं अपने वजूद के इदराक के लिए दुनिया पे इन्हिसार करता हूँ, जैसे हाइडेगर कहता है आई एम इन द वर्ल्ड देयरफॉर आई एम, तो फिर वो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड है कि मैं दुनिया में हूँ इसलिए मैं हूँ, मैं दुनिया में हूँ इसलिए मैं हूँ। यानी कि मैं हूँ या नहीं हूँ ये कैसे मुझे पता चलेगा, क्योंकि दुनिया मुझे बताती है कि मैं हूँ मैं हूँ मैं हूँ है। और अगर कोई कहेगा नहीं मैं अपने आप को पहचान ही नहीं सकता उस वक्त तक जब तक मैं खुदा को ना पहचानूं, तो फिर ये कॉन्शियसनेस ऑफ बीइंग विद गॉड है, ये एक बिल्कुल अलग स्टेट ऑफ माइंड है। जो रिलीजियस कॉन्शियसनेस हमेशा कॉन्शियसनेस ऑफ बीइंग विद गॉड के कॉन्टेक्स्ट में तुम्हें आर्ग्यू आउट करता है, वो कहता है तुम क्रीचर ऑफ गॉड हो, सेल्फ डिटरमिनेड नहीं, यू आर द क्रीचर ऑफ द गॉड, यू हैव बीन क्रिएटेड बाय समवन, और वो कौन है, वो गॉड है। अच्छा, जो कॉन्शियसनेस ऑफ बीइंग इन द वर्ल्ड है वो कहता है मुझे क्रिएट किया है नहीं किया ये मेरे शऊर में आने से पहले की बात है, और मेरे मरने के बाद क्या होगा मेरे शऊर खत्म हो जाने के बाद की बात है। तो वेयर फ्रॉम और वेयर टू के बीच में मुझे कॉन्शियसनेस मिला है, लिहाजा मैं इन दो सवालों के जवाब देने के काबिल नहीं। मैं इन दो सवालों के जवाब देने काबिल क्यों नहीं हूँ, क्योंकि मेरा वजूद तो इन दो सवालों के बीच में शुरू हुआ और इन दो सवालों के बीच में ही खत्म हो जाएगा। तो मेटाफिजिकल क्वेश्चन सारे तो साइड में नहीं हुए, ये भी एक मेटाफिजिकल पोजीशन है हाइडेगर कि भाई मैं अपनी एग्जिस्टेंस को डिफाइन करूंगा बीइंग इन द वर्ल्ड के तौर पर, और इससे पहले और इसके बाद का जो है उसको मैं सस्पेंड कर दूंगा। और विट्गेनस्टाइन कहता है देर इज नो डेथ इन माई लाइफ, वेन डेथ विल अकर आई विल नो मोर डेथ, सो आई एम अ हैप्पी मैन बिकॉज देर इज नो डेथ इन माई लाइफ। जिंदगी में तो मौत नहीं है, जब मौत आएगी मैं रहूंगा ही, तो आई एम अ हैप्पी मैन। कभी कभार आपने और मौत में एक लम्हे का वक्फा होता है, लेकिन वो लम्हा गुजर जाता है, मौत नहीं आती, आप तो निकल जाते हैं, बच गए, आप बच गए, तो कब आएगी, जब जब भी आएगी देखी जाएगी।